صلى الله عليه.
بسم الله كده.
أعوذ بالله من الشيطان اللعين الرجيم، بسم الله الرحمن الرحيم. قال رسول الله صلى الله عليه وآله وسلم: تنظفوا بكل ما استطعتم، فإن الله تعالى بنى الإسلام على النظافة، ولن يدخل الجنة إلا كل نظيف. تمام دوستو،
جی کو ہوس بنا دیں عمار بھائی.
یہ شروع سے دوبارہ آغاز کریں؟ مبشر بھائی ابتدا سے دوبارہ کریں.
جی بسم اللہ.
اعوذ باللہ من الشیطان اللعین الرجیم، بسم اللہ الرحمن الرحیم. قال رسول اللہ صلی اللہ علیہ وآلہ وسلم: تنظفوا بکل ما استطعتم، فإن اللہ تعالی بنى الاسلام على النظافہ، ولن يدخل الجنة الا كل نظيف. سب سے پہلے تو میں آپ سب دوستوں کا شکر گزار ہوں کہ آپ توجہ سے ان لیکچرز میں اور گفتگو کے اس سلسلے میں شریک ہوتے ہیں، اور اپنی دلچسپی اور سوال و جواب کے ذریعے سے اپنی توجہ کا اظہار کرتے ہیں. بہرحال تعلیم اور تعلم کا سلسلہ گود سے قبر تک جاری رہتا ہے، اور یہی اسلام کا حکم بھی ہے. تو اس حوالے سے چاہے ایک شخص عمر کے کسی بھی حصے میں ہو، اس کو سیکھنے کی ضرورت ہوتی ہے. اس میں میں بھی شامل ہوں اور آپ بھی شامل ہیں. اس حوالے سے ہمارا یہ جو سیکھنے سکھانے کا عمل اور قرآن اور احادیث کے مطالعے کا عمل ہے، یہ یقینی طور پر اللہ کی بارگاہ میں ایک عظیم عبادت ہے. رسول کریم صلی اللہ علیہ وآلہ وسلم مسجد نبوی میں تشریف لائے تو دیکھا دو گروہ ہیں. ایک گروہ نماز، سجود، قعود، قیام اور رکوع میں مصروف ہے، اور دوسرا گروہ حلقہ بنا کر سیکھنے سکھانے میں مصروف ہے. نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ الصلاۃ قرۃ عینی، نماز میری آنکھ کی ٹھنڈک ہے، یعنی نماز کی اہمیت کو بیان فرمایا. اور اس کے بعد فرمایا لیکن میں اس گروہ میں بیٹھنا پسند کروں گا جو تعلیم اور تعلم میں مصروف ہے، سیکھنے اور سکھانے میں مصروف ہے. اس کی وجہ یہی ہے کہ نماز اور عبادتیں تب باروح ہوتی ہیں جب انسان کے علم، اس کے شعور اور اس کی معرفت میں اضافہ ہو. لہذا یہ جو سیکھنے سکھانے کا عمل ہے، یہ خود عبادات کی نسبت، باقی عبادات کی نسبت، نماز، روزہ اور اس طرح کی دیگر چیزیں زیادہ بڑی عبادت بھی ہے، اور ان عبادتوں میں زندگی اور روح پیدا کرنے کا باعث بھی ہے. ہم چونکہ آداب حیات، آداب زندگی کے حوالے سے ان بنیادی ترین نکات پر گفتگو کر رہے ہیں گزشتہ اس سلسلے میں، جن پر حضرت آیت اللہ العظمیٰ عبداللہ جوادی آملی نے اپنی کتاب مفاتیح الحیات میں قرآن और अहादीस की रोशनी में, कुरान और सुन्नत की रोशनी में जो नुकात हम तक पहुंचाए हैं अहम हैं, लिहाजा उसी सिलसिले को जारी रखते हुए आज के चैप्टर में, आज की गुफ्तगू में सफाई और सेहत के हवाले से चंद नुकात आपकी खिदमत में पेश किए जाएंगे। जिस हदीस की अभी मैंने तिलावत किया है, हदीस बड़ी अजीब है। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से मनकूल ये हदीस अलजामे सगीर की पहली जल्द में बयान की गई है। फरमाया कि तनज़्ज़फ़ू बिकुल्ल मस्ततातुम, जितना तुमसे हो सकता है, जितनी तुम्हारी इस्तताअत में है, जितनी तुम में जान है, जितना तुम कर सकते हो, यानी आखिरी हद तक तनज़्ज़फ़ू, अपने आप को साफ रखो। इसका मतलब यह है कि जहाद के हवाले से जब आयात उतरी हैं तो उन आयात में अल्लाह तबारक वताला ने इसी तरह का जुमला इस्तेमाल किया है, मस्ततातुम, जितना तुम कर सकते हो दुश्मन के मुकाबले में असलहे से लैस हो जाओ। इसी तरह से बाज जगहों में फत्तकुल्लाह मस्ततातुम, उतना तकवा इख्तियार करो जितना तुम्हारे अंदर ताकत है, तवानाई है, जितनी तुम्हारे अंदर वुसअत है। तो तकवा और जहाद के लिए जो अल्फाज अल्लाह ने और अल्लाह के रसूल ने इस्तेमाल किए, उन्हीं अल्फाज को सफाई के हवाले से भी इस्तेमाल किया और फरमाया तनज़्ज़फ़ू बिकुल्ल मस्ततातुम, जितना तुम में तवानाई और ताकत है सफाई पर तवज्जो दो। وَإِنَّ اللَّهَ تَعَالَى, इसलिए कि अल्लाह तबारक व ताला ने बन अल इस्लाम अल नज़ाफ़ा, इस्लाम की बुनियाद सफाई पर रखी है। वलन यदखुल अल जन्नत, कोई शख्स जन्नत में दाखिल नहीं हो सकता, इल्ला कुल्लु नज़ीफ़िन, सफाई के बगैर, बगैर सफाई के, बगैर पाकीजगी के, बगैर सफा साफ जिंदगी बसर किए इस दुनिया में इंसान उस दुनिया में जन्नत में दाखिल नहीं हो सकता। इसलिए कि जन्नत उनके लिए है जो साफ सुथरे रहते हों। इसी से हमें अंदाजा हो जाना चाहिए कि सफाई को जब कहा जाता है निस्फ ईमान, या इस हवाले से दीगर जो रिवायात हम तक पहुंचाई जाती हैं, अन्नज़ाफ़तु मिनल ईमान, सफाई ईमान का हिस्सा है, तो इसका क्या मतलब है। तारीख बगदाद की हदीस है, फरमाया कि इन्नल इस्लाम नजीफ फतनज़्ज़फ़ु, इस्लाम जो है पाकीजगी है, बस पाकीजा रहो। फइन्नहु ला यदखुलुल जन्ना इल्ला नजीफ, जन्नत में साफ और पाकीजा लोगों के अलावा कोई और दाखिल नहीं हो सकता। अन्नज़ाफ़तु मिनल ईमान, नज़ाफ़त और पाकीजगी ईमान में से है। वल ईमानु मा साहिबिही फिल जन्ना, और ईमान अपने साथी के साथ ही जन्नत जाता है, यानी ईमान साहिब ईमान के साथ जन्नत जाएगा। तो जिसमें ईमान ना हो वो कैसे जन्नत जाएगा? अगर ईमान जन्नत जाए, जो शख्स उस ईमान से महरूम हो वो कैसे जन्नत में जाएगा? तो इसका मतलब यह है कि जन्नत में जाने का बेहतरीन रास्ता भी इस दुनिया के अंदर खुद को पाको पाकीजा रखना है। ला तुव तुराब खल्फ अलबाब फइन्नहु मअव अश्शयातीन, ये इलल अश्शराए की हदीस है, जिसमें इमाम रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने ये इरशाद फरमाया कि अपने दरवाजे पर, घर के दरवाजे पर कचरा जमा ना करो। तो अगर घर के दरवाजे पर कचरा जमा करोगे तो ये जो कचरा तुम्हारे घर के दरवाजे पर है, ये शयातीन का मरकज बन जाएगा, ये शयातीन की जगह होगी। इसलिए शयातीन को न घर में जगह दो और न घर के दरवाजे पर जगह दो। इसका मतलब ये है कि जो लोग घर की सफाई करते हैं और कचरा निकाल के दरवाजे पर फेंक देते हैं, उनको भी अल्लाह के रसूल ने मना फरमाया है कि ये एक गलत काम है, एक गलत कल्चर है, इससे खुद भी इज्तनाब करो और दूसरों को भी इज्तनाब करवा लो। आज की दुनिया में, यूरोप और अमेरिका के में तो ऐसा नहीं है, और ये जो पेशरफ्ता और तरक्की याफ्ता दुनिया है वहां पर जाहिर है निजाम बने हुए हैं और उन निजामात के तहत इन चीजों का ख्याल रखा जाता है। लेकिन पाकिस्तान इंडिया जैसे ममालिक में जहां पर उस तरह के पाकिजगी के सफाई के निजाम नहीं है या कमजोर है, वहां पर बिलउमूम हमारे शहरों में वही सूरत हाल होती है जिसकी तरफ आज से 1400 साल पहले नबी करीम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने इशारा फरमाया और फरमाया कि अपने घरों के बाहर कचरा न डालो, न फेंको, जमा न करो और न ही जमा होने दो, इसलिए कि ये शयातीन की जगह है। एक और हदीस में रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये है अलकाफी की हदीस, बेसल अब्दु अलकाजूरा, बदतरीन इंसान वो है जो गंदा हो, बदतरीन इंसान। और इसी तरह से ला युहिब्बु इन्नल्लाह युबग़िज़ुल वसख वश्शअस, अल्लाह तबारक व तआला गंदे पजमुर्दा और अपने आप को साफ न रखने वाले इंसान से दुश्मनी करता है, यानी उसको दुश्मन रखता है, उसको अपने करीब आने नहीं देता, उससे दोस्ती नहीं करता, उससे मोहब्बत नहीं करता। अब सफाई के लिए मुख्तलिफ पहलू फिर इस्लाम ने बयान किए हैं कि किन किन पहलुओं से सफाई पर तवज्जो देनी चाहिए। आज भी आप बाज जगहों में जाते हैं, चाहे वो इदारे हों, मसाजिद हों, मदारिस हों, दफातर हों, घर हों, बाज़ औक़ात हम अपने घरों का ख्याल रखते हैं, अपने दफातर का ख्याल नहीं रखते। बाज़ औक़ात हम अपने दफातर का ख्याल रखते हैं लेकिन अपनी मसाजिद का ख्याल नहीं रखते, इमाम बारगाहों का ख्याल नहीं रखते, अपने मदारिस का ख्याल नहीं रखते, मदारिस के मुख्तलिफ हिस्सों का ख्याल नहीं रखते। सफाई हर हवाले से और हर मकाम पर अहम है और उसके उसका हुक्म दिया गया है। अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम ने तुहफुल उकूल में यह हदीस बयान फरमाई है, तनज्जफू बुयूतकुम मिन हौकिल अनकबूत, अपने घरों को, अपनी रहायश गाहों को, अपने रहायश के इलाके को मकड़ी के जालों से बचा कर रखो, पाक रखो, साफ रखो। क्यों? फइन्ना तरकहू फिल बैत यूरिसुल फक्र, इसलिए कि मकड़ी के जाले का किसी जगह पैदा होना और उस माहौल में जिंदगी बसर करना ये फक्र और तंगदस्ती का बायस बनता है। अमीरुल मोमिनीन का यह इरशाद है। इमाम सादिक अलैहिस्सलाम ने भी एक जगह यह हदीस बयान फरमाई, फरमाया कि मिन अखलाकिल अनबिया अत-तनज़्ज़ुफ़, अल्लाह तबारक व ताला के जितने अनबिया जमीन पर तशरीफ लाए उनके अखलाक में से एक अखलाक पाकीजगी और सफाई का इख्तियार है। इसी तरह से एक और हदीस में फरमाया, काना अमीरुल मोमिनीन यकनुस, अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलातु वस्सलाम हमेशा अपने आप को पाक और पाकीजा रखते थे और पाको पाकीजा रखते हुए दूसरों से भी कहते थे कि अपने आप को पाको पाकीजा रखो, अपने घरों को झाड़ू दिया करो। और खुद अमीरुल मोमिनीन भी अपने घर में अपने हाथों से झाड़ू दिया करते थे और घर के फर्श को, दीवारों को, बाकी जगहों को, जहां जहां कोई गंदगी पैदा हो सकती थी उसको साफ किया करते थे। अब यहां पर खुद अमीरुल मोमिनीन के झाड़ू देने के इस अमल और इस अमल को बयान करने वाली रिवायत से एक बात सामने आती है कि घर की सफाई का मतलब सिर्फ फर्श को साफ करना नहीं है, बल्कि जहां जहां कोई ऐसी चीज हो, जैसे तारे अनकबूत की बात हुई, मकड़ी के जाले की बात हुई, या मुख्तलिफ हशरातुल अर्ज के घोंसलों की बात हुई, ऐसी वो तमाम चीजें जो उस घर के अंदर आलूदगी फैलने का बायस बनती हैं, उन तमाम दरवाजों को, उन तमाम सुराखों को, उन तमाम गंदगी के मराकज को साफ रखना ये इस्लाम का हुक्म है। अब आते हैं खुद बदन की सफाई की तरफ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने مکارم الاخلاق میں یہ حدیث بیان فرمائی ہے، فرمایا کہ ان اللہ تعالی اذا انعم علی عبد نعمتا، جب اللہ تبارک و تعالی اپنے کسی بندے کو کوئی نعمت دینا چاہتا ہے، جب اس کو نعمت دیتا ہے تو کیا کرتا ہے، احب ان یرا علیہ اثرہا، تو اللہ کو محبوب ہے، اللہ کو پسند ہوتا ہے کہ وہ اس نعمت کے آثار بھی اس شخص کی زندگی میں دیکھے، یعنی اگر اللہ نے عقل دی ہے تو عقل کا اثر بھی نظر آئے، اللہ نے صحت دی ہے تو صحت کے آثار بھی نظر آئے، اللہ نے وجاہت دی ہے تو وجاہت کے آثار بھی نظر آئے، اللہ نے جمال دیا ہے، خوبصورتی دی ہے تو اس خوبصورتی کے آثار بھی نظر آئیں۔ البتہ یہاں پر ایک بریکٹ میں یہ ضرور عرض کروں کہ محرم اور نامحرم کی جو تمیز اور جو احکام ہے وہ لاگو ہیں، لیکن اس کے باوجود کیا یہ ضروری ہے کہ گھر میں آدمی گندے کپڑوں کے ساتھ اور باہر اچھے کپڑوں کے ساتھ رہے؟ کیا یہ کوئی دستور ہے کہ گھر میں عورت جو ہے پرانے پھٹے اور ایسے کپڑوں کے ساتھ زندگی گزارے جو واقعی دیکھتے ہی لگے کہ یہ نوکرانی ہے یا گھر کی مالکن ہے، اور جب باہر جائے تو پھر کئی کئی ہزار کے میک اپ کر کے اپنے آپ کو خوب سنوار کر خوبصورت بن کر صاف ستھری بن کر جائے؟ نہیں، ایسا نہیں ہے۔ اس لیے امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام فرماتے ہیں کہ جب اللہ اپنے بندے کو کوئی نعمت دیتا ہے تو اس نعمت کو اپنے اس نعمت کے آثار اس کے اپنے بدن پر اس کی اپنی زندگی پر نمودار ہونے چاہیے، اللہ ان آثار کو دیکھنا بھی چاہتا ہے۔ قیل، کسی نے پوچھا، وکیف ذالک، یہ کیسے ہوگا کہ نعمت کے آثار کو اللہ دیکھنا چاہے؟ قال ینظف ثوبہ ویطیب ریحہ، اپنے کپڑے پاک صاف رکھے، دھلے ہوئے کپڑے ہوں، استری شدہ کپڑے ہوں، بن ٹھنڈ کر رہے، ویطیب ریحہ، بہترین خوشبو استعمال کرے۔ یہ گھر کی بات ہو رہی ہے، باہر کی بات نہیں ہو رہی، یہ اپنے بال بچوں کے درمیان کی بات ہو رہی ہے، باہر کی بات نہیں ہو رہی۔ ویجسس دارہ ویکنس افنیتہ، اس کو چاہیے کہ وہ کیا کرے، اپنے آپ کو صاف ستھرا رکھے، اپنے گھر کو صاف ستھرا رکھے، اپنے بدن کو صاف ستھرا رکھے، اپنے گھر کی صفائی میں پوری توجہ دے، اور بہترین خوشبو استعمال کرے، بہترین کپڑے استعمال کرے، وہ چیز جو اس کی زندگی کو بہتر سے بہتر بنا سکتی ہے، ہر اس چیز کو استعمال میں لائے، چونکہ وہ اللہ کی طرف سے اس کے لیے نعمت ہے۔ اس میں آپ کا بدن بھی شامل ہے، روح کی پاکیزگی ایک الگ چیپٹر ہے، بدن کی پاکیزگی ایک الگ چیپٹر ہے۔ جہاں روح کی پاکیزگی پر اتنا زور ہے کہ علماء اخلاق نے ہزاروں کتابیں لکھی ہیں، وہیں پر یہاں ہمیں بدن کی صفائی پر بھی اتنی ہی توجہ کے ساتھ ہمیں ترغیب دلائی جا رہی ہے کہ بدن اور اس کو ڈھانپنے والے ان تمام کپڑوں کو کس طرح سے ہونا چاہیے اور کیسا خوشبودار ہونا چاہیے۔ اسی حوالے سے ایک اور حدیث آپ کی خدمت میں عرض کروں، فرمایا کہ جو تمہارے سینے میں بلغم پیدا ہوتا ہے اس کو آہستگی کے ساتھ کہیں پر جا کر دفن کر دو، یا ایسی جگہ پھینک دو جہاں پر دوسروں کی نگاہ نہ پڑے، آلودگی کے ساتھ لوگوں کے سامنے نہ آؤ، گندگی کے ساتھ لوگوں کے سامنے نہ آؤ، منہ ناک اور چہرے پر اگر کوئی ایسی چیز ہے جو تمہیں بدنما بناتی ہے تو اس عالم اور اس حالت میں لوگوں کے سامنے نہ آؤ، اگر منہ سے بدبو آ رہی ہے تو ایسی صورتحال میں لوگوں کے سامنے نہ آؤ، اگر تم نے مسواک نہیں کیا تو ایسی صورتحال میں لوگوں کے سامنے نہ آؤ۔ جب لوگوں کے سامنے آؤ، لوگوں سے مراد بیوی، شوہر، بچے، والدین، گھر کے افراد، باہر کی بات بات کی ہے، اس وقت بات ہو رہی ہے وہ معاشرہ جہاں پر تم جیتے ہو، جس محدود معاشرے کے اندر تم جیتے ہو وہاں پر تمہیں ان چیزوں کے ظواہر پر پوری پوری तवज्जो देने की जरूरत है। जब आओ तो मिसवाक करके आओ, इसलिए कि मिसवाक अल्लाह की, अल्लाह के रसूल की सुन्नत है। नाखून काट कर आओ, लंबे नाखून हो और उसके अंदर गंदगी भरी हुई हो, उसके अंदर मैल कुचैल हो, ये आदाब नजाफत और आदाब तहारत में से नहीं है। अपने बालों पर कंघी करके आओ, बगैर बालों पर कंघी किए, बगैर अपने आप को बनाए सवारे इस तरह से लोगों के सामने ना आओ। अपने मुंह को साफ करके आओ, अपने दो तीन बार चिल्लू में पानी लेकर अपने मुंह को हर तरह की ऐसी चीज से जो किसी और की अजियत का, आजार का बाइस बन सकती है, उससे साफ करके आओ। नाक में पानी डालकर आओ ताकि किसी और को उससे अजियत न हो। ये वो पांच सुन्नतें हैं जिनको इमाम काजिम अलैहिस्सलाम ने बयान फरमाया है। मिसवाक करना, नाखून काटना, बालों को कंघी करना, मुंह में पानी डालना और नाक में पानी डालना। फरमाया कि ये पांच सुन्नतें हैं और ये पांचों की पांचों सुन्नतें रसूल करीम की सुन्नत है। रसूल करीम ने ये तरीका हमें जीने के लिए बताया है। अब इसी के जमन में इंसान के मुंह और दांतों की सफाई है। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस में फरमाया कि इस्ताकू व तनज़्ज़फू, बुर्श करो, उस जमाने में मिसवाक होता था, मिसवाक करो और पाकीजा रहो। चूंकि मिसवाक खुद वुजू का एक हिस्सा है, तो क्या यह बेहतर नहीं है कि आदमी जब उठे अपने बेड से उतर कर, अब अगर नमाज का वक्त नहीं है, ड्राइंग रूम से निकलकर या कमरे से निकलकर जब दूसरों के पास जाना चाहे तो उससे पहले वुजू करके जाए। जब वो वुजू करेगा तो उस वुजू में ये सारे आमाल शामिल होंगे। वुजू में वो चेहरे को भी धोएगा, वुजू में वो नाक में भी पानी डालेगा, वुजू में वो मुंह में भी पानी डालेगा, वुजू में वो अपने हाथों को भी साबुन से अच्छी तरह से धोकर साफ करेगा। गोया बहुत सारी चीजें एक ही अमल के अंदर जमा हो जाती हैं। तो इसलिए फरमाया कि जब तुम दूसरों के सामने जाओ तो इन तमाम चीजों पर अमल करके जाओ, मिसवाक करके जाओ। एक रिवायत में किसी ने पूछा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कि या रसूलुल्लाह, कुरान का रास्ता क्या है? मैं आपको रिवायत पढ़ देता हूं। फरमाया कि वमा तरीकुल कुरान, कुरान क्या है, कुरान क्या है? चूंकि हदीस पूरी इस तरह से है, फरमाया तनज़्ज़फू तरीकल कुरान, कुरान के रास्ते को पाको पाकीज़ा रखो। कालू या रसूलुल्लाह, तो पूछने वालों ने पूछा कि ए अल्लाह के रसूल, वमा तरीकुल कुरान, कुरान का रास्ता क्या है? फरमाया कि काला अफवाहुकुम, तुम्हारा मुंह कुरान का रास्ता है। कालू बिमाजा, कैसे? फरमाया बिस्सिवाक, मिसवाक के जरिए से। यानी ये जो मुंह है, जबान है, ये कुरान के पढ़ने का जरिया है। इस कुरान के पढ़ने के जरिए को मिसवाक के जरिए से साफ सुथरा रखो, ये भी अल्लाह के रसूल का हुक्म है। एक और हदीस में गोया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने किसी सहाबी से ये एतराज करते हुए पूछा, फरमाया माली अराकुम तदखुरुना अलैया कुलहन मुरगन, ये अलमहासिन अलबरकी की रिवायत है। फरमाते हैं कि तुम्हें क्या हो गया है कि बगैर मिसवाक किए, जर्द दांतों के साथ, बदबूदार मुंह के साथ मेरे पास आते हो, क्यों मिसवाक नहीं करते? काला मालकुम ला तस्ताकून, क्यों तुम मिसवाक नहीं करते, क्यों तुम अपनी सफाई नहीं करते, क्यों अपने आप को पाको पाकीजा नहीं रखते? इसका मतलब यह है कि अल्लाह ने और उसके रसूल ने इंसानी जिंदगी को लज्जत बख्श और मुअत्तर करने के लिए इस तरह के छोटे छोटे नुकात को भी फरामोश नहीं किया, छोटे छोटे नुकात पर भी मुकम्मल तौर पर रहनुमाई फराहम की है। और छोटा अमल हो या बड़ा अमल हो, उससे इस्लाम ने गफलत नहीं की। اس لیے حتیٰ مسواک کے حوالے سے طریقہ بھی اسلام نے بتایا ہے. یعنی ایسا نہیں ہے کہ مسواک کرو لیکن کیسے کرو یہ نہ بتایا ہو. اس لیے روایت میں یہاں تک آتا ہے کہ ایک دفعہ اوپر سے نیچے کی طرف اور ایک دفعہ دائیں سے بائیں کی طرف اور بائیں سے دائیں کی طرف, اس طرح سے مسواک کرو تاکہ تمہارے دانتوں کے درمیان کوئی چیز پھنسی نہ رہے. اسی طرح سے عجیب ہے کہ ایک مسواک کا ثواب رسول کریم کی حدیث کے مطابق, رسول کریم کی حدیث کے مطابق 2 رکعت نماز انسان مسواک کر کے اپنے منہ کو صاف کر کے جو پڑھتا ہے اللہ کی بارگاہ میں 70 رکعتوں سے زیادہ اہم ہے اور محبوب ہے جن میں انسان بغیر مسواک کے نماز پڑھے. گویا انسان 70 رکعت نماز بغیر مسواک کے پڑھے یا 2 رکعت مسواک کر کے پڑھے, یہ 2 رکعت ان 70 رکعتوں پر بھاری ہے. اسی طرح سے ایک اور روایت میں فرمایا کہ جو انسان دن میں کم از کم ایک بار مسواک کرتا ہے اللہ اس سے اس دن راضی رہتا ہے اور اس کو جنت کی بشارت دیتا ہے. اور جس نے ایک دن میں 2 دفعہ مسواک کیا, 2 دفعہ اس نے اپنا منہ برش سے صاف کیا, اپنے دانت صاف کیے, اللہ تبارک و تعالی کہتا ہے کہ اس نے انبیاء کی روش کو زندہ رکھا ہے. گویا جنت کے ساتھ ساتھ انبیاء کی روش کو زندہ رکھنے کی سنت جو ہے وہ بھی اس نے اپنائی ہے. اسی طرح سے ایک اور کام جس کی طرف صفائی کے حوالے سے اللہ کے رسول نے توجہ دلائی, اہل البیت علیہ الصلوۃ والسلام نے توجہ دلائی, وہ یہ ہے کہ خلال جس کو آپ ٹوتھ پکس کہتے ہیں, ٹوتھ پکس کا استعمال ہے. جب دانتوں کے درمیان کوئی چیز پھنس جائے آپ برش سے اس کو نکال نہ سکیں تو فوراً جائیے ٹوتھ پکس کے ذریعے سے اس کو نکالیے. کیوں؟ اس لیے کہ جب کوئی چیز دانتوں کے درمیان پھنسی رہتی ہے تو کچھ دیر کے بعد اس میں سے پھر آہستہ آہستہ بدبو آنے لگتی ہے. ابتدائی طور پر انسان ہو سکتا ہے اس بدبو سے الرجک ہو, لیکن آہستہ آہستہ خود وہ عادی ہو جاتا ہے. جب وہ خود انسان عادی ہو جائے تو اس کو نہیں محسوس ہوتا کہ اس کے منہ سے بدبو آ رہی ہے, لیکن جب وہ کسی محفل میں بیٹھتا ہے, دوسروں کے ساتھ بیٹھتا ہے, تو اس کے منہ سے آنے والی بدبو دوسروں کو اذیت دے رہی ہوتی ہے, خود اس کو محسوس نہیں ہوتا. اس لیے اسلام نے اور رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے اس مسواک کے عمل کے ساتھ ساتھ خلال یعنی ٹوتھ پکس کے استعمال کے عمل کو بھی بہت زیادہ اہمیت دی. فرمایا, میں حدیث سنا دیتا ہوں آپ کو, تخللو خلال کرو, فانہ لیس شیء ابغض الی الملائکۃ من ان یروا فی اسنان العبد طعاما. اس لیے کہ اللہ کے فرشتوں کو جو سب سے بری چیز لگتی ہے وہ یہ ہے کہ انسان کے دانتوں کے درمیان غذا کا کوئی حصہ پھنسا ہوا ہو. یہ رسول کریم کی حدیث ہے. امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام نے فرمایا کہ یأمرنا اذا تخللنا ان لا نشرب الماء حتى تمزمز ثلاثا. اللہ کے رسول ہمیں حکم دیا کرتے تھے, حکم فرمایا کرتے تھے کہ جب خلال سے ٹوتھ پکس سے دانتوں کو صاف کرو تو اس کے بعد اس چیز کو نگل مت لینا, پھینک دینا, اور پھر اس کے بعد بھی اگلا مرحلہ فرمایا کرتے تھے فوراً کھانا نہیں کھانا, جا کے پہلے منہ صاف کرنا, پانی لینا اور اندر سے دانتوں اور منہ کی اس فضا کو غوطے سے, پانی کے غوطے سے پاک کرنا. پاک کرنے کے بعد صاف کرنے, اگرچہ وہ نجس نہیں ہے, صاف کرنا, صاف کرنے کے بعد پھر جا کے کھانا کھانا. یعنی اس حد تک باریکیوں میں جا کر رسول کریم صلی اللہ علیہ وآلہ وسلم نے ہمیں اس پاکیزگی اور اپنے آپ کو صاف رکھنے کے حوالے سے تلقین فرمائی ہے. ایک اور حدیث حضرت امام صادق علیہ الصلوۃ والسلام کی ہے, اس میں خلال کے حوالے سے حکم دیا ہے کہ کس چیز سے, کس لکڑی سے خلال کرو اور کس سے نہ کرو. دانتوں کی حفاظت چاہتے ہو تو کھجور کے تنے سے بنائے گئے خلال یا ٹوتھ پکس سے कभी भी खिलाल ना करना, कभी भी अपने दांतों को उसे साफ नहीं करना, खजूर के दरख्त। और इसी तरह से बाज और दरख्त हैं जिनमें से जिनमें आप पाकिस्तान के अंदर, शायद वो दरख्त मेरा मुझे इल्म नहीं है कि उन दरख्तों में से कोई पाकिस्तान के अंदर पाया जाता है या नहीं पाया जाता, लेकिन बहरहाल खजूर के हवाले से बिल्कुल वजाहत के साथ हुक्म दिया गया है कि खजूर के तने से बनाए गए उस खिलाल से अपने दांतों को साफ न करना। अपने दांतों की हिफाजत भी जरूरी है। ये जो आपको मिसवाक का कहा जाता है, मिसवाक का इसलिए भी कहा जाता है कि मिसवाक के तने के अंदर, जो मिसवाक शरी और सुन्नत तरीका है, उसके तने के अंदर ऐसा माया, ऐसा मादा होता है जो मसोड़ों की मजबूती का बायस बनता है। अब आपके यहाँ चूंकि मेडिकल साइंस के उरूज का दौर है, इसलिए मुख्तलिफ किस्म की दवाएं और मुख्तलिफ किस्म के पेस्ट आ चुके हैं जो इंसान के मसोड़ों को मजबूत करने का बायस है। इसलिए जो चीज आपके मसोड़ों को मजबूत करने का बायस है, उससे अगर आप इसी नीयत से मिसवाक करते हैं, तो यकीनी तौर पर अल्लाह तबारक व ताला उसको भी उसी तरह से सवाब में शरीक फरमाएगा। इमाम काज़िम अलैहिस्सलाम की एक हदीस है, फरमाया कि जब तुम खाना खा चुको तो अपनी जबान अपने मुंह के अंदर की फजा में फेरो और देखो कहीं पर कोई चीज बाकी है तो वो उठा लो जबान के जरिए से और निगल लो, लेकिन जो दांतों के दरमियान चीज है उसको बाहर निकाल कर निगलने की जरूरत नहीं है, वो बाहर फेंक दो, चूंकि उसका निगलना जो है वो अल्लाह को नहीं पसंद, अल्लाह उसको पसंद नहीं करता। एक और नुक्ता जिसकी तरफ इशारा फरमाया वो है इंसान के मूछों और इसी तरह से नाखूनों की सफाई। इस्लाम ने मूछें बड़ी रखने को पसंद नहीं किया, इसलिए फरमाया कि मूछें छोटी करो, साफ करो, ठीक है ना करो, छोटी रखो। इस तरह से कि जब तुम पानी पियो तो ये मूछें पानी को टच ना करें, जब तुम कोई चीज खाओ तो ये मूछें उस खाने को टच ना करें, इतनी कोताह और इतनी छोटी हो। और इसी तरह से नाखून, नाखून को साफ रखो, नाखून छोटे रखो, खत्म करो। हाँ, औरतों के हवाले से ये इजाजत है शरीयत की कि अपनी जीनत के लिए औरतें अपने बाज नाखूनों को बढ़ाएं जीनत के लिए, ये इसकी इजाजत है। और इसीलिए मैं वो हदीस पढ़ देता हूं अपनी ख्वातीन के लिए। قال رسول الله صلى الله عليه وآله وسلم للرجال قصوا أظافيركم, अपने नाखूनों को काटो, ये मर्दों से फरमाया कि अपने नाखूनों को काटो। وقال للنساء, और औरतों से फरमाया اتركن من أظافيركن, अपने नाखून बढ़ाओ, लेकिन فإنه أزين لكن, इसलिए ये उस औरत की जीनत है, लेकिन इस जीनत को साफ रखो, नाखून बढ़ाओ, औरत से कहा नाखून बढ़ाओ लेकिन उन नाखूनों को जीनत के तौर पर इस्तेमाल करो और उसको पाक और साफ रखो, उसको गंदा न होने दो, उसके नीचे मैल जमा न होने दो। इमाम बाकर अलैहिस्सलाम की हदीस है, फरमाया कि अपने नाखूनों को छोटा करो, चूंकि ये जो नाखून के नीचे का इलाका है ये शयातीन की आमाजगाह बन जाती है और उसके नतीजे में फिर इंसान भूलने की बीमारी का शिकार रहता है। अगर इंसान के नाखून के नीचे मैल जमा होता रहे और वो अपने हाथों को इस्तेमाल करता रहे। इमाम सादिक अलैहिस्सलाम ने फरमाया कि वो जगह जहां पर शैतान छुपता है और वो जगह हमेशा छुपी रहती है और उसके नतीजे में इंसान हमेशा नुकसान उठाता है, वो नाखूनों के नीचे का इलाका है। जब नाखून होंगे तो फिर नीचे का इलाका शयातीन के छुपने की जगह बनेगी, इसलिए नाखूनों को ज्यादा से ज्यादा काटो ताकि इस चीज से बच सको और अपने आप को पाक और साफ रख सकूं। यही नाखूनों की सफाई का न होना बाज़ोकात कुछ बीमारियों का भी बाइस बनता है। बरस की बीमारी जिसमें इंसान का जिस्म और उसकी खाल सफेद हो जाती है, उसकी एक वजह नाखूनों का न काटना बयान किया गया है। इसलिए उससे कहा गया है कि नाखून को काटो। नाखून के काटने का जो तरीका है और दिन है, उसके लिए जिस दिन को मुंतखब किया गया है और पसंद किया गया है वो जुमे का दिन है। जुमे के दिन ज्यादा से ज्यादा सफाई, जुमे के दिन गुस्ल ज्यादा जरूरी, नाखून काटना ज्यादा जरूरी, दाढ़ी और मूछें बनवाना ज्यादा जरूरी, बाकी अय्याम की नस्बत जुमे के अय्याम को, जुमे के दिन को ज्यादा अहमियत दी गई है। इसलिए ये रिवायात में आया है कि जब एक मोमिन जुमे के गुस्ल को तर्क नहीं करता और हमेशा जुमे के दिन अपना गुस्ल जरूर अंजाम देता है, तो अल्लाह तबारक व ताला उसके मरने के बाद उसके जिस्म को कब्र में सलामत रखता है, कीड़ों की खुराक बनने नहीं देता। ये गुस्ल जुमा के फजाइल आसार और फवाइद में से है कि इंसान का जिस्म सड़ता नहीं है, गलता नहीं है, कीड़ों की खुराक बनता नहीं है, बशर्ते के वो गुस्ल जुमा हमेशा अंजाम देता रहे, यानी इस दुनिया ही में नहीं बल्कि मरने के बाद भी उसके फवायद नजर आते हैं। इसलिए रसूल करीम की ये जो हदीस है इसमें फरमाया गुस्ल भी करो और उसके बाद अपने नाखून भी काटो, और उसके बाद मर्द हो तो फिर अपनी दाढ़ी और मूछों की भी इस्लाह करो। इस गुस्ल जुमा इस हवाले से भी शायद अहम है कि जुमे का दिन चूंकि इज्तमाही दिन है, नमाज जुमा पढ़ने के लिए इंसान जाता है और नमाज जुमा में मुख्तलिफ लोग मुख्तलिफ इलाकों से आते हैं, तो वहां पर पाको पाकिजा होकर जाना चाहिए। नमाज जुमा का इज्तमा जो है हज्जुल फुकरा कहलाया है, फकीरों और गरीबों की हज का दिन, और हर हफ्ते ये दिन आता है। तो इस एतबार से जिस तरह से आप ईद की नमाज में जब जाते हैं तो नहा धोकर अपने आप को बिल्कुल साफ सुथरा करके और बन ठन कर बन संवर कर जाते हैं, उसी तरह से जुमे के रोज, जुमे के इज्तमा और जुमे की नमाज में भी इंसान को उसी तरह से बन ठन कर बन संवर कर और पूरी तरह से अपने आप को पाको पाकिजा करके और इन तमाम शराइत पर अमल करके जाना चाहिए। इसी तरह से एक और चीज जिसकी तरफ हमें हमारी तवज्जो दिलाई गई है वो ये है कि ये जो बदन के इजाफी बाल हैं, चाहे वो कहीं पर भी हो, उस तरफ अब तफसील में जाना जरूरी नहीं है, लेकिन उसको हर सूरत में साफ करना चाहिए। इजाफी बाल बदन का कोई भी हिस्सा हो वहां पर उसको ज्यादा देर नहीं रहना चाहिए, बल्कि उसको जिस जिस जरिए से हो सकता है उसको साफ करना चाहिए। अब इस पर जो रिवायात है, चूंकि रिवायात बिल्कुल खुलम खुली रिवायात है, बिल्कुल आया रिवायात है, कौन सा हिस्सा किस तरह के बाल उसमें मैं नहीं जाता, लेकिन सिर्फ मैं यही अर्ज करूंगा कि जहां जहां इंसान के जिस्म में बाल उगते हैं और पसीने की वजह से वहां पर बदबू पैदा होती है और फिर जरासीम वहां पर जन्म लेते हैं, उन तमाम इलाकों को हर सूरत में हर हफ्ते में साफ पाक और पाकीजा करना ईमान की अलामत है, और इस पर मुतअद्दिद रिवायात हमारे सामने मौजूद है। जुमे के दिन के हवाले से इमाम सादिक अलैहिस्सलाम का हुक्म है, फरमाया कि गुस्ल करो, खुशबू लगाओ, अपने बालों पर कंघी करो, पाकीजा तरीन लिबास पहनो, इसलिए कि ये वो दिन है जब अल्लाह अहले जमीन की तरफ तवज्जो करता है और जो इस तरह से अपने आप को बनाता और संवारता है उस पर अपनी हसनात में कई गुना इजाफा करता है। इमाम सादिक अलैहिस्सलाम इसी तरह से फरमाया कि रोजे जुमा गुस्ल करो, और जब गुस्ल करो तो कहो अशहदु अन ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लह व अन्न मुहम्मदन अब्दुहु व रसूलुह, اللهم صل على محمد وآل محمد واجعلني من التوابين واجعلني من المتطهرين अपने आप को जब बदन के लिहाज से पाक करते हो तो रूह के लिहाज से भी पाक करने के लिए इन जुमलात को अपनी जबान पर जारी करो, जिसमें अल्लाह की हमदोसना है, अल्लाह की वहदानियत की शहादत है और उसके साथ रसूल की रसालत की शहादत है, नबी करीम और आले नबी पर दुरूद है और उसके बाद दुआ है कि अल्लाह तबारक व तआला हमें तवाबीन में से, तोबा करने वालों में से और पाकीजा लोगों में से करार दे। जुम्मे के अलावा जिन अय्याम में नाखून काटने का हुक्म है या गुस्ल करने के हवाले से हुक्म है, साफ रखने के हवाले से हुक्म है, वो ये है। इमाम रज़ा अलैहिस्सलाम ने फरमाया कि नाखून अपने ये मंगल के दिन उतारो अगर जुमे को तुम्हारे पास टाइम नहीं है, और नहाने के लिए गुस्ल के लिए बुध का दिन इस्तेमाल करो, बुध के दिन नहा लिया करो और धो लिया करो। जुमे को धोने गुस्ल जरूरी है, उसके अलावा तूल हफ्ता में जो मुस्तहब दिन है वो बुध का दिन है। और अगर किसी ने हजामत करवानी है तो हजामत भी सुनने नबी में से एक सुन्नत है, तो हजामत के लिए फरमाया कि जुमेरात के दिन हजामत करो और जुमे के दिन अपने आप को बेहतरीन खुशबू से आरास्ता करो। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जो सीरत रही वो यही है कि खुशबू लगाया करते थे। एक चैप्टर है कि नबी करीम की सीरत क्या थी। इस हवाले से नबी करीम की सीरत ये थी कि खुशबू इस्तेमाल करते थे, अपने आप को पाक साफ रखते थे और फरमाया करते थे कि तुम्हारी दुनिया से मुझे जो चीज सबसे ज्यादा पसंद है उनमें से एक खुशबू है और एक नमाज है। इसलिए जब आप अपना चेहरा धोते थे तो सिदर के जरिए से धोते थे। सिदर खुशबूदार वो पत्ता है जो आज भी करियाने की दुकान में मिल जाता है। मतलब यह होता था कि अपने बदन को खुशबूदार रखो, अपने बदन को खुशबू लगाकर दूसरों के सामने जब जाओ तो तुमसे महक आए, बदबू ना आए। इसी तरह से एक रिवायत के मुताबिक जब आप सोते थे तो अपने सरहाने में मिसवाक रखते थे और सुबह सवेरे जब उठते थे तो सबसे पहला काम मिसवाक होता था। सबसे पहले मिसवाक से अपने आप को साफ फरमाया करते थे, अपने दांतों को साफ फरमाया करते थे। और एक रिवायत में इमाम सादिक अलैहिस्सलाम ने फरमाया कि रात में जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम सोने के लिए बिस्तर पर लेटने लगते थे तो लेटने से पहले एक दफा मिसवाक करके फिर लेटते थे, यानी अपने दांतों को उन तमाम खाने के जर्रात और मुख्तलिफ बचे हुए हिस्सों से पाक करके उसके बाद सोने के लिए लेट जाते थे। रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के वाले से एक और रिवायत बड़ी अजीब है, यानी इस हद तक सफाई पर जोर। फरमाया कि एक रात में 3 बार आप मिसवाक किया करते थे, सोने से पहले और जब आधी रात में मुनाजात के लिए उठते थे और फिर उसके बाद जब नमाज फजर के लिए उठते थे, 3 बार मिसवाक फरमाया करते थे। और इमाम सादिक अलैहिस्सलाम ने नकल फरमाया कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम हर जुम्मे के दिन अपने जिस्म के इजाफी बाल साफ कर दिया करते थे, साफ फरमाया करते थे। अब आते हैं उस चैप्टर की तरफ, उस मौजू की तरफ कि ये तो हुआ हमारे घर और हमारे बदन की सफाई के वाले से, अपने इर्द गिर्द के माहौल के वाले से हमें क्या करना चाहिए, वहां पर भी तो सफाई जरूरी है।
अगर
जो जगह है आपने कुछ फरमाया
जी, अगर मैं कह रहा हूँ टाइम ज्यादा हो गया, अगर सवाल आते ले।
ओहो ओहो हो, मैंने तवज्जो नहीं दी, माजरत माजरत माजरत। ठीक है, फिर मेरा ख्याल आज इतना ही काफी है, तो अगर कोई सवाल हो तो मैं हाजिर हूँ। कोई सवालात हैं?
जी अगर बहुत सवाल आते हैं जी, अपना सिटी जरूर मेंशन कर दीजिए जी अभी आप।
जी अस्सलाम वालेकुम आगा साहब।
वालेकुम अस्सलाम वरहमतुल्लाह वबरकातुहू।
आगा साहब, ये जुमे के दिन कपड़े धोने का क्या हुक्म है? हमारे यहाँ तो बुजुर्ग लोग बहुत बुरी तरह मना करते हैं जुमे के दिन कपड़े धोने का। प्लीज काइंडली
कहाँ से बात
एडवाइस।
कर रही हैं आप? कहाँ से बात कर रही हैं?
मैं बहरिया टाउन रावलपिंडी से बात कर रही
बहुत खूब।
हूँ।
देखिए, जुमे के दिन सफाई का दिन है, चाहे वो बदन की सफाई हो, घर की सफाई हो, या कपड़ों की सफाई हो। धोने के हवाले से ममानेत कोई नहीं है, मना कोई नहीं है, सफाई हो सकती है। अलबत्ता उसकी वजह से जब आप कपड़े धोती हैं, तो अगर आपका घर उसकी वजह से सारा दिन गंदा रहता है, तो उससे इज्तनाब करना चाहिए। अगर कपड़े धोने की वजह से हर तरफ बेतरतीबी फैलती रहती है, तो उससे इज्तनाब करना चाहिए। जुम्मे का दिन हर चीज साफ नजर आनी चाहिए, खुद इंसान का बदन भी और बाकी तमाम चीजें भी। अब जो जो चीजें बयान की गई हैं अब तक की, उसकी रोशनी में अगर देखा जाए, तो अगर आप कपड़े फर्ज करें बुध को धो लें, जुमेरात को धो लें, इतवार को धो लें, और जुमे के दिन खुद आप अपने आप पर, अपने बच्चों पर तवज्जो ज्यादा दें, तो उसके नतीजे में जुमे का दिन आपका मुकम्मल तौर पर पाकीजगी और सफाई के साथ गुजरेगा। लेकिन जुमे के दिन कपड़े धोने की ममानियत कहीं पर नहीं है, मना कहीं पर नहीं है। लेकिन यह है कि जुम्मे के दिन को इस तरह से यूज करो कि तुम्हारा बदन भी, तुम्हारे कपड़े भी, तुम्हारा लिबास भी, तुम्हारा घर भी, और घर की इन्वायरमेंट भी, सारी की सारी जो है साफ सुथरी नजर आए। जी
जी मैं
अस्सलाम
कहाँ
वालेकुम।
जी
जी
कहाँ
मेरा
से बात
नाम
कर रहे हैं?
अफजाल हैदर है, मैं खानेवाल से बात कर रहा हूँ।
जी, फरमाइए।
अगर मेरा सवाल तकलीद के मुतल्लिक है, क्योंकि ये तहारत और नजासत के तमाम अहकामात हमने उलमा से ही सीखते हैं,
जी,
तो तकलीद में एक हदीस मैंने सुनी थी कि अगर कोई आदिल फकीह सही फतवा दे तो उसे दो अजर मिलते हैं, अगर फतवा गलत हो जाए यानी कि हुक्म खुदा के ऐन मुताबिक ना हो तो फिर भी उसे एक अजर मिलेगा।
ठीक।
अब हमारे एक फकीह हैं जिन्होंने ये फतवा दिया है कि खामनाई साहब के बारे में, उन्होंने ये फतवा दिया है कि एक अपने मुकल्लदीन को ये हुक्म दे दिया है फतवा देकर कि उनकी तोहीन एक जुमले के जरिए उनकी तोहीन की जाए। एक फकीह हैं बहुत मशहूर हैं नजफ के, तो क्या ऐसे फतवे देने पर भी उन्हें अजर मिलेगा?
सबसे पहली बात तो यह है कि ऐसा कोई फतवा कोई फकीह न देता है न दे सकता है कि किसी की तोहीन की जाए। पहली
अगर आप
बात तो
इजाजत
ये।
दें तो मैं बता सकता हूं। वैसे
जी, बताइए बताइए, मैं अगर कोई गलतफहमी है बिल्कुल मैं।
बशीर नजफी साहब ने अपने मुकल्लदीन को कहा है कि जो तुम्हें कमादनी के लिए रोके उसे कहो कि मैं तेरे सर पे नहीं मारा। अब खामनाई साहब वली फकीह होने की हैसियत से अगर रोक दें जंजीर जनी से, और बशीर नजफी साहब के मुतालिक उनका मुकल्लद उनके फतवे पर अमल करते हुए खामनाई साहब को ये कह दे नाउज़ुबिल्लाह में ऐसे ये तोहीन आमेज़ जुमला हो जाएगा, जिसारत हो जाएगी कि मैं तेरे सर पे नहीं मारा, अपना काम करो, तो ये तो तोहीन ही
मैं
है।
इस हवाले से अर्ज करूं आपसे, देखें, ये जो कमजनी वाला मामला है, ये बुनियादी तौर पर एक फिकही नुक्ता है, जहां पर फकीह और दूसरे फकीह के दरमियान फिकही फहम के हवाले से इख्तलाफ पैदा हो जाए, तो हर मुकल्लिद को अपने फकीह की तरफ ही रुजू करना चाहिए और उसके फतवा पर अमल करना चाहिए। लेकिन बाज़ औक़ात एक फकीह हो सकता है, कोई गुफ्तगू कर रहा हो, अपनी राय और फतवा ना दे रहा हो। फतवा का जो ताल्लुक है ना, वो इस बात से है कि आप कुरान और हदीस से आपने ये नुक्ता अखज किया है और ये अब मेरी एक राय बन चुकी है, तो इसको आप फतवा कहते हैं। अब अगर बाज़ औक़ात कुरान और सुन्नत से आपने अखज नहीं किया, बल्कि लोगों के देखा देखी कोई चीज आपको ज्यादा भा गई और पसंद आ गई, तो उसको फतवा नहीं कहते, उसको आपका जोक कहा जाता है। फुकहा में, फुकहा जहां पर फकी है वहीं पर इंसान भी है ना, इंसान होने के नाते वो खाना खाते हैं, इंसान होने के नाते बाज़ोकात उनको गुस्सा आता है, इंसान होने के नाते बाज़ोकात वो नाराज हो जाते हैं, लेकिन फकाहत उन कुरान अहादीस और मनाबे फिकहिया में से हुक्म खुदा का इस्तेम्बात है। अब अगर कोई किसी से उलझ जाए, उससे कहो मैं तुम्हारे सर पे नहीं मारता, तो ये जाहिर फकाहत नहीं है, ये उनकी अंदर की जज्बातीयत है। लिहाजा इसको फकाहत नहीं कहेंगे आप, ये एक शख्स की जाती जिंदगी की जज्बातीयत है। अब मासूम तो कोई नहीं है, जब मासूम कोई नहीं है तो कोई भी शख्स कहीं पर भी जज्बाती हो सकता है, गुस्से में आ सकता है। अब उसका गुस्सा और उसकी जज्बातीयत का हिसाब किताब वो अल्लाह के साथ है, अल्लाह खुद जाहिर है उसके साथ जिस तरह का सलूक चाहेगा वो करेगा। हमें चाहिए कि जब हम फकीह के उनवान से देखें तो फकाहत को देखें और फतवा को देखें। फतवा में कोई फकीह किसी और की तोहीन का फतवा दे ही नहीं सकता, जज्बाती बात हो सकती है, फतवा कभी भी नहीं हो सकता। इसलिए मेरा ख्याल है इन चीजों को बड़ा नहीं करना चाहिए। जहां पर मैंने शेख बशीर साहब के हवाले से ये बात सुनी है और उसके क्लिप्स भी मेरा ख्याल है चले हैं, तो वहीं पर मैंने शेख बशीर की जबानी हजरत आयतुल्लाह रहबरे मुअज्जम हजरत आयतुल्लाह खामनाई के हवाले से तारीफी और तौसीफी जुमलात भी सुने हैं। लिहाजा अब मैं ये कहूं कि वहां पर उन्होंने ये बात क्यों कही, यहां पर ये बात क्यों कही, ये मेरा ख्याल है तामीरी बात नहीं है। जब उन्होंने पहली वाली बात की तो हो सकता है उस माहौल में कोई ऐसा बंदा हो जिसने कोई ऐसी बात कर दी हो और उस बात के रद्द अमल में उन्होंने जज्बाती होकर ये बात कही हो, जो ये कहता है उसको कहो कि मैं तुम्हारे सर पे नहीं मारता। अब उसका ताल्लुक फकाहत से नहीं है, लिहाजा उन चीजों को ना बढ़ाना चाहिए ना फैलाना चाहिए, क्योंकि बहरहाल मनफी बात चाहे कोई भी करे उसका फैलाना उसी तरह से गलत है जिस तरह से मनफी बात करना गलत है। मुस्बत बात चाहे कोई भी करे, जिस तरह से मुस्बत बात खुद सवाब और अजर का बायस है, उसको फैलाना भी सवाब और अजर का बायस है। इसलिए हमें इस तरह के मामलात में एहतियात के दामन को छोड़ना नहीं चाहिए।
जी बिल्कुल, लेकिन नजफी साहब से ये शायद जज्बातियत में ये हो गया काम कि उन्होंने अल्फाज बोल दिए कि ये मेरा फतवा है, तो लेकिन अब जो मुकल्लदीन उनका ये नहीं समझ पा रहे कि ये एक बशरियत के तकाजे के तहत उनसे जुबान से अल्फाज निकल गए और वो इस पर अमल कर दे। उन्होंने क्योंकि उनके ही एक मुकल्लद ने मुझे ये बात कही है कि हमें तो ये फतवा मिल गया और वीडियो में बाकायदा फतवे के अल्फाज मौजूद है, तो ये थोड़ा सा मसला
बात 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 फिर वही आती है, बात फिर वही आती है, जज्बातियत में अगर कोई बात हो जाए तो वो काबिले तकलीद तो नहीं होती, वो जज्बात होते हैं। फतवा कुरान और सुन्नत से माखूज उस राय का नाम है जिसको हम अल्लाह का हुक्म समझते हैं, अल्लाह का हुक्म, फकीह का नहीं। फकीह ये नहीं कहता ये मेरा हुक्म है, वो कहता ये अल्लाह का हुक्म है। जहां अल्लाह के हुक्म की बात आएगी वहां पर किसी अल्लाह के बंदे की तोहीन का सवाल भी पैदा नहीं होता। जहां पर मेरी जात की बात आएगी, मेरी ख्वाहिश की बात आएगी, वहां पर तोहीन हो सकती है। तो इसलिए इसको मेरा ख्याल है अलग अलग करना चाहिए और उसको अलग रखना चाहिए।
जी माशाल्लाह, बहुत बेहतरीन जवाब है दिया का, बहुत शुक्रिया आपका, बहुत इंतहाई माकूल जवाब है, शुक्रिया।
अल्लाह सलामत रखे। जी कोई और सवाल?
अस्सलाम वालेकुम अब्बा जान, हम सरगोधा से बात कर रहे हैं। हमारा टॉपिक के हवाले से सवाल है, जिस खूबसूरती से आपने सफाई और पाकिजगी के साथ एक दूसरे के सामने आने के हवाले से बात की, तो यहाँ से हमारी सोसाइटी में जो एक चीज़ है, हस्बैंड एंड वाइफ का रूम एक ही होता है, तो ये एक होना दुरुस्त है, जबकि वहाँ पे बहुत सी चीज़ें जो हैं वो एक दूसरे के सामने होती हैं, क्योंकि जिस तरह आपने समझाया तो उस तरह से नहीं होनी चाहिए।
मैं आपका सवाल समझ नहीं सका, माजरत के साथ पूछना क्या चाह रही है
कि एक रूम होना हस्बैंड एंड वाइफ का दुरुस्त है, जबकि आप फरमा रहे हैं कि पाकीजगी के साथ एक दूसरे के सामने आना चाहिए, जबकि एक रूम जब होता है तो उस तरह से बहुत सी चीजें सामने होती हैं एक दूसरे के।
नहीं देखिए, मैं अर्ज करता हूँ आपसे, एक ही रूम में दो अफराद پاک و پاکیزہ نہیں رہ سکتے. مثلا ناخن کاٹنے کا کیا تعلق ہے کہ ایک روم میں دونوں کے ناخن کٹے ہوئے نہ ہوں؟ بن سنورنے کے حوالے سے کون سی چیز رکاوٹ ہے کہ میاں بیوی کے لیے اور بیوی میاں کے لیے بن سنور کرنا رہے؟ اب جب آپ ایک کمرے میں ہیں, فرض کریں میاں اور بیوی ایک کمرے میں ہیں, صبح اٹھتے ہیں, نہاتے ہیں, دونوں جا کر نئے کپڑے پہنتے ہیں, کنگھی کرتے ہیں, باہر نکلتے ہیں, ایک دوسرے کا سامنا کرتے ہیں, لیکن صاف ستھرے ماحول میں, تو اس میں کوئی رکاوٹ تو نہیں ہے. سارا دن اگر میاں بیوی ساتھ رہیں اور لباس عجیب و غریب پہنے, چہرہ مرجھایا ہوا ہو, بال بکھرے ہوئے ہوں, منہ دھویا ہوا نہ ہو, تو اس کا تقاضا یہ تو نہیں ہے کہ وہ ایک کمرے میں ہونے کی وجہ سے ایسے ہوئے, ایسا تو نہیں ہے. اس لیے ایک روم میں میاں بیوی کا رہنا مانع نہیں ہے کہ وہ دونوں صاف ستھرے نہ رہیں, مانع نہیں ہے, وہ دونوں صاف ستھرے رہ سکتے ہیں اور ایک دوسرے کے لیے پرکشش اپنے آپ کو بنا سکتے ہیں, کوئی اس میں ممانعت نہیں ہے, کوئی اس میں مشکل نہیں ہے, کوئی اس میں رکاوٹ نہیں ہے. جی
جی سوال پوچھیے.
کوئی اور سوال ہے؟
جی السلام علیکم آغا سر.
وعلیکم السلام ورحمۃ اللہ.
آغا سر میں آپ سے یہ پوچھنا چاہتی ہوں کہ جیسے
کہاں سے بات کر رہی ہیں پہلے بتا.
میں کراچی سے بات کر رہی ہوں.
جی جی
سر میں آپ سے یہ پوچھنا چاہتی ہوں کہ ہم جیسے مسلمان مومنین یا محبان اہل بیت ہیں, تو ہمارا یہ یقین ہے انشاءاللہ کہ ہم جو ہے اپنے حساب و کتاب کے بعد جو ہیں وہ انشاءاللہ جنت میں جا سکیں گے, جبکہ مشرکین یا کافروں کے معاملے بارے میں یہ معاملہ نہیں ہے. تو میں یہ پوچھنا چاہتی ہوں کہ اللہ سبحانہ و تعالیٰ نے ہمیں جو اہل تشیع گھروں میں پیدا کیا ہے تو ہمارے
تشیع, اہل تشیع, تشیع نہیں,
ٹھیک, اہل تشیع فیملیز میں جو ہمیں پیدا کیا
ہے, یہ جو غلط العام ہے نا اس کو ہمیں ٹھیک کرنے کی ضرورت ہے. اس لیے کوئی اور بھی اگر کہے اہل تشیع تو اس کی اصلاح کیجیے گا اور کہیے گا اہل تشیع ہیں, اہل تشیع نہیں.
بالکل شکریہ. تو میں یہ پوچھنا چاہتی ہوں کہ ہمیں جو فیملیز میں پیدا کیا گیا تو ہمارے ساتھ ایسی کیا ڈسٹنکشن تھی کہ ہمیں جو ہے وہ اہل تشیع گھرانے میں پیدا کیا ہمیں, جبکہ مطلب ہمیں جیسے پتا ہے کہ اللہ تعالیٰ نے اپنے اعمال کو روز بروز اچھا کرنے کا کہا ہے, ہمیں بھی کہا ہے کہ اپنے ہر دن کو کل سے بہتر بناؤ, لیکن یہ فیور تو ہمیں ملی ہے نا کہ ہمیں محبان اہل بیت فیملی میں پیدا کیا ہے, یہ اس کے لیے ہم نے کوشش تو کوئی نہیں کی, تو یہ
بالکل ہمیں کیوں نہیں. بالکل صحیح ہے. دیکھیے اس حوالے سے چند روایات پر آپ توجہ دیں. ایک تو روزِ الست کی روایت ہے کہ جب اللہ تبارک و تعالیٰ نے ارواح کو خلق کیا, ہماری اصل کو خلق کیا, تو اس وقت سب سے اپنی وحدانیت اور رسول کی رسالت کی گواہی لی, علی کی ولایت کی گواہی لی, تو جنہوں نے گواہی دی وہ ایک طرف ہو گئے اور جنہوں نے گواہی نہیں دی وہ ایک طرف ہو گئے. تو اس کا مطلب یہ ہے کہ اصل میں کہیں پر جا کر کچھ تو ہے جہاں پر ہمارا اپنا بھی شاید کوئی رول ہے, لیکن وہ رول بھی اللہ ہی کا دیا ہوا ہے, اس میں کوئی دوسری رائے نہیں ہے. دوسری بات یہ ہے کہ میں ایک واقعے سے آپ کی بات کو سیکنڈ کرنا چاہوں گا. غالباً صفین کی جنگ تھی کہ امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام حضرت مالک اشتر کے ساتھ واپس خیمے میں تشریف لائے. شام کا وقت تھا, جنگ بند ہو گئی تھی, دن بھر جنگ رہی, خیمے میں واپس تشریف لائے. جب خیمے میں بیٹھے تو حضرت مالک اشتر نے امیر المومنین کے چہرے کی طرف دیکھا اور کہا کہ یا امیر المومنین آج میں نے آپ کی نسبت زیادہ دشمن مارے ہیں. امیر المومنین نے فرمایا کہ کیسے؟ عرض کیا کہ آپ نے اتنے مارے ہیں, میں نے اتنے مارے. امیر المومنین مسکرا کر فرمانے لگے کہ ہاں تمہارے سامنے جو بھی آیا تم نے مار دیا, لیکن میں نے مارنے میں یہ احتیاط کی کہ میرے سامنے جو بھی آیا پہلے میں نے دیکھا کہ اس کی نسلوں میں کوئی اہل ولا مسلمان مؤمن ہے یا نہیں ہے. اگر اس کی پوری نسل میں آگے سات نسلوں تک اگر کوئی مؤمن تھا, اگر کوئی مولائی تھا, علی کی ولایت پر ایمان رکھنے والا تھا, تو میں نے اس کی خاطر اس کی بھی جان بخش دی اور اس کو نہیں مارا. تو اس کا مطلب یہ ہے کہ جو بچے پیدا ہوتے ہیں ان بچوں کے اندر بہرحال کہیں نہ کہیں ایک نورانیت ایسی ہوتی ہے جو ان کو باقیوں سے جدا کر دیتی ہے، اگرچہ یہ بھی اللہ کی عطا ہے، اگرچہ یہ بھی اللہ کی عطا ہے، لیکن اس کو اگر آپ جوڑ دیں ان روایات کے ساتھ جو کہتی ہیں کہ روزے الست میں جب گواہی لی جا رہی تھی تو کچھ نے گواہی دی اور کچھ نے تمرد کیا، انکار کیا، تو اس کے نتیجے میں بات نسبتاً واضح ہو جاتی ہے۔ یہ بات ذہن میں رکھیے گا کہ امیر المومنین کی یہ جو محبت ہے نا، یہ محبت بہرحال ایک بہت بڑی دولت ہے، آپ کے دل میں ہے، آپ شاید یہ سمجھیں گے دوسرے بھی میری ہی طرح سے سوچتے ہوں گے، لیکن ضروری نہیں ہے۔ شہد کھانے والا آدمی شہد جب چکھتا ہے تو دوسروں کے بارے میں بھی اس کو شاید یہ گمان ہو کہ دوسرے بھی اس ذائقے سے آشنا ہوں گے، لیکن جب تک کسی نے شہد کو چکھا نہیں ہوگا اس وقت تک اس کے ذائقے سے آشنا نہیں ہو سکتا، چاہے جتنی بھی اوصاف وہ کتابوں میں پڑھے اور کانوں سے سنے، لیکن وہ اس ذائقے سے کما حق کہو اس شخص کی طرح سے آشنا کبھی نہیں ہو سکتا جو شخص خود شہد چکھتا ہے۔ اس لیے امیر المومنین کی ولایت، اہل البیت علیہ الصلوۃ والسلام کی محبت، مودت، یہ ایک ایسا ذائقہ ہے جو صرف انہی کو معلوم ہے جو چکھتے ہیں۔ لہذا جب کسی کے سامنے امیر المومنین کی تعریف بیان کی جائے، اوصاف بیان کیے جائیں، فضائل بیان کیے جائیں، اہل البیت کے فضائل بیان کیے جائیں، وہ اپنے اندر ایک ایسی خوشی، ایسا سرور، ایسی لذت محسوس کرتا ہے جو قابل وصف نہیں ہے۔ لیکن جو معاند ہوتا ہے، جس کے دل میں عناد ہوتا ہے، جس کے دل میں بغض ہوتا ہے، وہ کبھی بھی اس لذت کو چکھ نہیں سکتا۔ لہذا یہ بہت بڑا فرق ہے ان دو طبقات کے درمیان۔ یہ جو طبقہ جس کو ولایت اہل البیت ملی ہے، یہ طبقہ منتخب طبقہ ہے، اس میں کوئی شک نہیں، اللہ کی طرف سے توفیق یافتہ طبقہ ہے، اس میں کوئی شک نہیں۔ لیکن اب انسان خود آیا اس لذت تک پہنچ سکتا ہے یا نہیں؟ اگر وہ کوشش کرے، اگر وہ ان فضائل کو پڑھے، ان فضائل کو سنے، ان فضائل پر غور کرے، قرآن پر غور کرے، تاریخ پر غور کرے، تو آہستہ آہستہ اس کی معرفت بڑھتی ہے۔ معرفت کے بڑھنے کے نتیجے میں جب ایک شخص کسی چیز میں موجود کمال کو سمجھنے لگتا ہے تو کھینچتا چلا جاتا ہے، جتنا اس کی سمجھ بوجھ میں اضافہ ہوتا ہے وہ اسی حساب سے زیادہ قریب تر ہوتا چلا جاتا ہے، اور جو جتنا کم فہمی کا شکار ہوتا ہے یا نافہمی کا شکار ہوتا ہے وہ اتنا ہی دور ہوتا ہے۔ یہ جو فہم اور عدم فہم ہے، یہ انسان کے اپنے اختیار میں ہے نا، اپنے اختیار کی وجہ سے وہ قریب بھی جا سکتا ہے اور اپنے ہی اختیار کی وجہ سے وہ دور بھی جا سکتا ہے۔ بہت سارے تاریخ میں ایسے لوگ گزرے جنہوں نے ابتدا میں اہل البیت علیہ الصلوۃ والسلام سے دشمنی کی، لیکن دشمنی کے بعد جب انہوں نے قریب سے دیکھا تو آہستہ آہستہ جذب ہوتے چلے گئے، اور پھر اہل البیت کے وجود میں، ان کی ذات میں، ان کے محفل میں وہ اپنے آپ کو بالکل ہار گئے اور کہا کہ ہم آپ کے ہیں۔ بہت سارے ایسے لوگ جن میں خود حر کی ایک زندہ مثال ہے۔ اسی طرح سے بہت سارے ایسے بھی لوگ ہیں جو اہل البیت کے ساتھ تھے، اہل البیت کے گھر میں تھے، اہل البیت کے گھرانے کے ساتھ بہت مضبوطی سے وابستہ تھے، لیکن جب امتحان کا وقت آیا، جب دنیا کی طلب آئی، جب دنیا کے طلب کی بات آئی، عہدوں کی بات آئی، منصب کی بات آئی، تو اس منصب کی محبت نے اہل البیت اور علی و آل علی کی محبت کو کمزور کر دیا، نتیجتاً وہ منصب کی طرف چلے گئے اور علی سے کٹ گئے۔ دونوں طرح کی مثالوں میں اختیار تو انسان کے ہاتھ میں تھا، جبر تو نہیں تھا، اللہ نے ایسا خلق تو نہیں کیا تھا۔ یہ معرفت اور عدم معرفت کا میدان ہے۔ لہذا جو افراد اہل البیت علیہ السلام کی محبت میں دیوانے ہوتے ہیں، مودت میں دیوانے ہوتے ہیں، عشق میں دیوانے ہوتے ہیں، ان کا دوسروں کے ساتھ کوئی مقابلہ نہیں ہے۔ یہ چاہے جیسے بھی ہوں آخر کار نجات پا جائیں گے، وہ چاہے جیسے بھی ہوں آخر کار جہنم کا ایندھن بنیں گے. اس لیے غالباً امام صادق علیہ الصلوۃ والسلام کی روایت ہے, مجھے ایگزیکٹ یاد نہیں آ رہا, کہ فرمایا کہ جو ہمارا محب ہے برا بھی ہے تو اس کو دھتکارو مت, اس سے محبت کرو, اور جو ہمارا مخالف اور ہمارا دشمن ہے چاہے اس سے اچھے اعمال بھی سرزد ہوتے ہوں اس کو قریب نہ آنے دینا, کیونکہ اچھائی اور برائی کی بیس اور بنیاد اہل البیت علیہ السلام کی محبت اور مودت ہے. اس محبت اور مودت کو ہر صورت میں ہمیں اپنے اندر زندہ رکھنا ہے, اور زندہ رکھنے کا کام میرے اپنے ہاتھ میں ہے, آپ کے ہاتھ میں ہے. یہ ایسا نہیں ہے کہ اللہ نے جبر کر کے اندر ڈال دیا ہو, یہ نہیں ہے. میرا خیال ہے کافی ہے وضاحت.
السلام علیکم, میں جیسا کہ آپ صفائی کے بارے میں بیان کر رہے تھے, تو جیسے کہ آپ کو پتا ہے گھر میں اگر چھوٹا بچہ ہو تو کوڑا ہر وقت تو نہیں نکالا جا سکتا, دن میں اگر ایک دفعہ نکل بھی جائے پھر بھی گھر میں کہیں نہ کہیں جمع ہو ہی جاتا ہے, تو اس مناسبت میں کیا بہترین عمل کرنا چاہیے؟ جیسے گھر کے دروازے پہ آپ نے کہا کہ نہیں ہونا چاہیے, تو گھر میں کوئی نہ کوئی جگہ پہ تو کوڑا جمع ہوتا ہی ہے کسی بھی وقت میں, تو بہتر میں نے سنا ہے کہ شام سے پہلے نکال لینا چاہیے, لیکن اگر اس کے بعد بھی ہو پھر اس وقت کیا کرنا چاہیے, کس طریقے سے اس چیز کو بہتر کر سکتے ہیں؟
آج کے دور میں
سے بات کر رہی ہوں,
میں قطر سے بات کر رہی ہوں, بتایا میں نے.
جی جی, دیکھیے آج کے دور میں میرا خیال ہے یہ اب مشکل مسئلہ نہیں رہا. روایات کو جب ہم دیکھتے ہیں نا, تو روایات جس چیز پر ناظر ہوتی ہیں وہ یہ ہے کہ گھر کے اندر کچرا پھیلا ہوا نہ ہو, گھر کے اندر صحن میں, کمرے میں, بالکنی میں کچرا گندگی پھیلا ہوا نہ ہو. اسی طرح سے گھر کے دروازے کے باہر, جیسے آپ کراچی کو دیکھ لیں, لاہور کے بعض علاقوں میں دیکھ لیں, باقی چھوٹے شہروں میں دیکھ لیں, گلی کے اندر اتنا کوڑا کرکٹ اور روڈوں کے اوپر کچرے کا ڈھیر, یہ ظاہر ہے اسلام اس چیز سے روکتا ہے. جب آپ سے کہا جاتا ہے کہ گھر کے دروازے کے باہر کچرا مت پھینکو, یعنی پھیلاؤ مت, تو اس کا مطلب یہ تو نہیں ہے کہ کچرے کو جو ہے کچرا پیدا ہی نہیں ہوگا, وہ کچرا تو پیدا ہوگا. اب کیا کیا جائے؟ اس کا طریقہ وہی ہے جو آج کے ماڈرن دور میں آپ کے سامنے ہے. آپ نے کچرا جمع کیا, ایک شاپر کے اندر بند کر دیا, اس کا منہ بند کر دیا, اس کو دوسرے شاپر میں ڈال دیا. اب نہ اس کی بو باہر آ رہی ہے, نہ وہ کسی کو نظر آ رہا ہے, وہ کسی ڈسٹ بن کے اندر بند ہو گیا. جب کچرا اٹھانے والے آ گئے تو ان کے سپرد ہو گیا, تو آپ نے کہیں پر کچرا نہ دیکھا, نہ اس کو پھیلانے کا باعث بنے اور نہ اس کی بدبو پھیلی. اصل مقصد یہ ہے کہ گندے ماحول سے آپ نکلیں اور ایک اچھی انوائرمنٹ میں آ جائیں, پاکیزہ انوائرمنٹ میں آئیں. تو آپ نے پاکیزگی کا تو سارا لحاظ کر لیا. جب آپ نے یہ روش اختیار کر لی تو اس کے بعد آپ کو کوئی پریشانی ہونی نہیں چاہیے. گھر کا کچرا آپ نے جمع کیا, شاپر میں ڈال دیا, ڈسٹ بن میں ڈال دیا, ڈسٹ بن ایسی جگہ رکھ دیا جو گھر کے اپنے احاطے سے باہر ہو یا کمرے سے باہر ہو, تو آپ کا مقصد حل ہو گیا, آپ کا گھر صاف ستھرا ہے. لہٰذا وہ چھوٹے چھوٹے طور و طریقے جن پر عمل کرتے ہوئے آج کے دور میں صفائی کا خیال رکھا جاتا ہے, میرا خیال ہے وہ بہترین روش ہے, اور اس کے ذریعے سے آپ ان روایات پر اچھی طرح سے عمل کر سکتی ہیں.
السلام علیکم آغا صاحب, میں محمد سلمان بول رہا ہوں دلی سے. تو جی میرا یہ سوال تھا مولانا صاحب کہ ہم نامحرم کو جواب دے سکتے ہیں سلام کا؟
سلام کا جواب ضرور دے سکتے ہیں. سلام کا جواب دینے میں ممانعت کوئی نہیں ہے, چونکہ سلام مستحب ہے, جواب فرض ہے. آپ کسی نامحرم سے گفتگو کرنے میں آپ کو منع نہیں کیا گیا, لیکن جو نامحرم سے گفتگو کا طور و طریقہ بیان کیا گیا ہے وہ یہ ہے کہ آپ کی آواز میں نرمی, کشش اور جاذبیت نہ ہو. مثلاً عورت سے کہا گیا کہ جب نامحرم مرد سے بات کرو تو سپاٹ ایسے لہجے میں بات کرو کہ اس کے اندر تمہارے حوالے سے ہوس اور طلب پیدا نہ ہو. یہی کیفیت مرد کے لیے ہے. عورت سے بات کرے تو سر جھکا کر, نگاہیں جھکا کر, مختصر اور ضرورت کے مطابق, اس سے زیادہ نہ کرے. یعنی اس طرح سے جس کے نتیجے میں شیطان درمیان میں نہ آئے, اگر اس طرح سے نامحرم سے بات کی جا سکتی ہے تو پھر کوئی مسئلہ نہیں ہے. نامحرم سے بات کرنا مطلقاً حرام نہیں ہے, مطلقاً اس کی ممانعت نہیں ہے. کوئی اور سوال؟
السلام علیکم.
السلام علیکم. بول رہا ہوں. کہاں سے بول رہے ہیں
جی؟ رضا بات کیجیے.
جی السلام علیکم صاحب. لاہور سے بول رہا ہوں.
وعلیکم السلام. جی جی.
مونچھ کے حوالے سے کہ پہلے تو یہ سمجھا جاتا تھا کہ جو مونچھ کو تاؤ دیتے ہیں تو وہ ایک متکبرانہ فعل ہے, تو اس وجہ سے بہت سے بزرگ منع کرتے ہیں کہ بڑی مونچھیں نہ رکھیں اور مونچھ کو تاؤ نہ دیں. تو اس حوالے سے فقہ میں کیا کوئی حکم ہے کہ ہم مونچھ کو تاؤ دے سکتے ہیں یا نہیں دے سکتے؟ ایک تو یہ تھا, اور دوسرا یہ کہ ہمیں ویکینڈ پہ ٹائم ملتا ہے بال کٹوانے کا, تو اکثر بزرگ منع کرتے ہیں کہ اتوار کے دن بال نہ کٹوائیں اپنے سر کے بال. تو اس حوالے سے بھی کوئی حکم ہے تو وہ کائنڈلی بتا دیں. السلام علیکم.
دیکھیے, پہلی بات تو یہ ہے کہ مونچھوں اور داڑھی کے حوالے سے اسلام نے ہماری جو رہنمائی فرمائی ہے وہ یہ ہے کہ داڑھی بڑھاؤ, مونچھیں گھٹاؤ. مونچھیں بڑھانے کا حکم اسلام میں نہیں ہے. تاؤ دینے کی باری تو تب آئے گی نا جب مونچھیں بہت زیادہ بڑی ہوئی ہوں گی, لیکن جب مونچھیں بڑھانے سے ہی اسلام منع کرتا ہے اور مونچھیں کاٹنے کا حکم دیتا ہے تو اس میں شرط رکھتا ہے کہ مونچھیں ایسی نہ ہو کہ جب تم پانی پیو تو تمہارے پانی کے برتن میں موجود اس پانی سے تمہاری مونچھیں ٹکرائیں, یعنی اتنی مختصر ہوں یا نہ ہوں. جو تاکید ہے وہ تو یہ ہے, جب ایسا ہے تو پھر مونچھیں تاؤ دینے والی بات ہی ختم ہو جاتی ہے. لہذا مونچھوں کی اسلام میں تعریف نہیں ہے, داڑھی کی تعریف ضرور ہے. داڑھی اور مونچھوں کو اس طرح سے اگر رکھا جائے کہ انسان کے حسن و جمال میں اضافہ بھی ہو اور اس کی مونچھیں کراہت کا باعث بھی نہ بنے, یعنی اتنی کم اور مختصر ہوں, تو کافی ہے. اسلام اس پر راضی ہے اور اسلام یہی آپ کو بتاتا ہے. اور دوسرا سوال آپ کا کیا تھا؟
اتوار کو بال کاٹنے والے.
ہاں, ہفتے کے باقی ایام میں دیکھیے, عام طور پر منگل کے حوالے سے کہا جاتا ہے کہ ناخن نہ کاٹا جائے, لیکن بالوں کے حوالے سے ایسا کوئی حکم نہیں ہے. بعض لوگ بدھ کا بھی کہتے ہیں, لیکن دیکھیے اصل چیز یہ ہے کہ اپنے آپ کو آپ صاف رکھیے. اصل چیز یہ ہے, اتوار کے دن چونکہ ویکینڈ ہے یا ہفتے کا دن چونکہ ویکینڈ کا آغاز ہے, تو اس لیے ان ایام میں بال کے کاٹنے پر کسی طرح کی کوئی پابندی نہیں ہے. لیکن اگر طول ہفتہ میں کسی اور موقع پر بھی آپ کو موقع ملتا ہے تو آپ یہ کام کر سکتے ہیں, مشکل کوئی نہیں ہے. ہاں, ہمارے یہاں بعض اوقات بعض روایتیں ہمارے محلوں میں, ہمارے قصبوں میں, ہمارے معاشرے میں چلتی ہیں. ان روایتوں کی کوئی ایسی وجہ ہوتی ہے جو چلتے 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 عقیدے میں ڈھل جاتی ہے, جبکہ وہ عقیدے کا حصہ نہیں ہوتی. لہذا یہ جو احادیث ہمیں بتاتی ہیں وہ یہ ہے کہ اپنے آپ کو صاف رکھو. اصل چیز اپنے آپ کو صاف رکھنا ہے. ایام کے انتخاب میں کن ایام میں بہتر ہے, اس میں جمعہ سب سے مست ہے. اور اسی طرح سے ناخن کاٹنے کے لیے منگل کی بات کی گئی ہے, غسل کرنے کے لیے بدھ کی بات کی گئی ہے, غسل کرنے کے لیے جمعے کی بات کی گئی ہے. اس کا کیا مطلب یہ ہے کہ باقی ایام میں آپ غسل نہیں کر سکتے؟ نہیں, ضرور کر سکتے. پرانے زمانوں میں, خود نبی کریم کے اپنے دور میں, آج کی طرح سے نعمتوں کی فراوانی نہیں تھی, آج کی طرح سے انسان کی دسترس میں تمام سہولتیں نہیں تھیں. اس لیے بعض اوقات مہینے مہینے گزر جاتے تھے, لوگ نہاتے نہیں تھے. اس لیے اس بات پر زور دیا گیا کہ باقی ایام نہ صحیح, کم از کم جمعے کو تو نہا لو. لیکن کیا اس کا مطلب یہ ہے کہ باقی ہفتے کے 6 دن نہ نہاؤ؟ نہیں, یہ مطلب نہیں ہے. اسی طرح سے داڑھی کاٹنے کے حوالے سے ہے, اسی طرح سے بال کاٹنے کے حوالے سے ہے. لہذا جب آپ کو موقع میسر ہوتا ہے آپ کاٹیے, صاف رہیے, صاف رکھیے اور اپنے آپ کو بنا سوا کر رکھیے. جی
السلام علیکم سر. اسلام آباد سے بول رہا ہوں سر. دو سوال ہیں. ایک تو روکا جاتا ہے,
کیا نام ہے آپ کا؟ آپ کا نام کیا ہے بھائی؟
آزاد.
آزاد, جی جی, فرمائیے.
منگل کو روکا جاتا ہے کہ اپنے کپڑے نہ دھلوایا کرو اور نہایا نہ کرو, ایک یہ پوچھنا تھا. دوسرا یہ پوچھنا تھا کہ جب ہم کوئی ایسے پڑھتے ہیں, کوئی رائٹنگ پڑھتے ہیں, تو ایک ترتیب ہوتی ہے, سمجھ آ رہی ہوتی ہے کہ ابھی اس نے انٹروڈکشن کیا, پھر باڈی آگے, پھر اینڈ پہ کنکلوژن ہوتا ہے.
अक्सर कुरान मजीद पढ़ते हुए समझ नहीं आती कि एक टॉपिक हम पढ़ रहे होते हैं, एक आयत होती है, दूसरी आयत, अचानक से नया टॉपिक आ जाता है। तो मेरी उम्र क्योंकि अभी 18-20 साल है, तो इस उम्र के लोगों के लिए आप क्या कहेंगे कि किस तरीके से पढ़ना चाहिए, कुरान को कैसे लेकर चलना चाहिए? थैंक यू।
बहुत खूब, बहुत खूब। जो आपका पहला सवाल है कि मंगल को ये ना करो, बुध को वो ना करो, देखिए अगर फर्ज करें एक जवान है, वो अगर मुहतलिम हो जाता है और मंगल के दिन होता है, तो क्या वो बुध का इंतजार करेगा, बुध को नहाऊंगा चूंकि मंगल को हुक्म नहीं है? नहीं, ऐसा तो नहीं है। जो फराइज और वाजिबात हैं उसको उसी वक्त अंजाम देना है जब वो आप पर वाजिब हो जाता है, चाहे वो मंगल हो चाहे वो बुध हो। इसलिए सफाई के मामलों में मैंने पहले अर्ज किया है कि चाहे कोई भी दिन हो, जब आप महसूस करें कि आपसे बू आ रही है तो आपको फौरी तौर पर ना आना चाहिए। सुबह अगर आपको इंतहाई पसीना आया हुआ है, गर्मी के दिन है, आपका सारा बदन पसीने से शराबू रहा है, अब आप अगर उस कैफियत में लोगों के सामने आना चाहें तो आपके सारे बदन से पसीने की बदबू आती है, दिन मंगल का है, तो आप क्या करेंगे? बुध का इंतजार करेंगे, जुमेरात का इंतजार करेंगे, जुमे का इंतजार करेंगे? नहीं, ऐसा नहीं है। इसलिए मैंने पहले भी अर्ज किया कि बाज़ोकात बाज़ रिवायतें हमारे बाज़ बुजुर्गों की तरफ से चलती हैं तो वो बाद में अकीदे का हिस्सा बन जाती हैं, जबकि वो अकीदा नहीं होता, वो दीन का हुक्म नहीं होता। असल जो चीज है वो इंसान की सफाई है, जाहिर और बातिन दोनों की। लिहाजा जब कभी आपको महसूस हो कि आपके बदन को सफाई की जरूरत है, आप फौरी तौर पर अपने आप को पाको पाकिदा कर लें और नबी की इत्तबा में ही उनकी सुन्नत को जिंदा रखने के लिए और उनकी सुन्नत की पैरवी की नीयत से ये काम करें, इंशाल्लाह ताला सवाब भी है और आपकी जिंदगी में बरकत भी होगी। जहां तक कुरान करीम का ताल्लुक है, देखिए पहली बात जिस चीज को समझने की जरूरत है वो ये है कि कुरान बाकी किताबों की तरह से नहीं है। बाकी किताबों में एक मौजू होता है, उस मौजू के सब टाइटल्स और छोटे मौजूआत होते हैं, जुज़ई मौजूआत होते हैं। उन जुज़ई मौजूआत में फिर मुनासिबत से मुख्तलिफ किस्म के मसाइल और अनावीन को उसमें समोया जाता है। कुरान किसी ऐसी किताब का नाम नहीं है, कुरान हिदायत है। कुरान का एक एक जुमला हिदायत है, एक एक लफ्ज हिदायत है। इसलिए कुरान में आप एक मौजू के हवाले से एक जगह आयत तलाश करेंगे तो फंस जाएंगे। कुरान करीम की इब्तदा से लेकर इंतहा तक मुख्तलिफ मौजूआत मुख्तलिफ जगहों में मुख्तलिफ मुनासिबतों से बिखरे पड़े हैं, और इंसान की जिम्मेदारी यह है कि वो एक एक आयत पढ़े, गौर करे। आपसे जब कहा जाता है ना खत्मे कुरान, तो हमारे माशरे के अंदर एक गलत सोच है, नादानी पर मबनी सोच है कि बस बच्चे से खत्मे कुरान करवा लो। खत्मे कुरान का तसव्वुर नहीं है इस्लाम में, फहमे कुरान का तसव्वुर है। बच्चे को कुरान पढ़ना सिखाओ, वो पढ़ना सीख ले तो उससे कहो कि रोज एक आयत, दो आयतें, तीन आयतें, चार आयतें, पांच आयतें, छह आयतें, जितनी उनकी बसात में है उतनी आयतें वो पढ़े। पढ़े कैसे? पढ़े आयत, पढ़े उसके तर्जमे पर गौर करें। उसके तर्जमे पर गौर करेंगे तो उन आयतों की कुछ न कुछ समझ आनी शुरू हो जाएगी। ये जो समझना है ये असल हदफ है कुरान करीम की तिलावत के हवाले से। इसका मतलब कभी भी ये ना लें कि अगर समझ ना आए तो कुरान को छोड़ दो, पढ़ना छोड़ दो। नहीं, कुरान की इबारत को देखना भी सवाब का बायस है, नूरानियत चश्म का बायस है। कुरान की तिलावत भी जिंदगी में बरकत का बायस है, मानुसियत का बायस है, निजात का बायस है, और कुरान का फहम भी। लेकिन असल जो हदफ है, रूह है, वो कुरान का फहम है, और उस फहम का नतीजा अमल है। लिहाजा आप जैसे नौजवानों से मैं ये अर्ज करूंगा कि जब वो कुरान खोलें तो इब्तदा में उस वक्त तक पढ़ें जब तक उनका दिल भर नहीं जाता, यानी जब दिल में ये कैफियत पैदा हो अब मुझे नहीं पढ़ना, बस बहुत हो गया, तो उस वक्त छोड़ दें। उस वक्त अपने आप पर जबर ना करें। जैसे खाना होता है, आपके सामने आता है, आप कुछ देर तक बड़े शौक से खाते हैं, और जब एक हद तक आप पहुंच जाते हैं तो उसके बाद आपके सामने मुतनव्वे किस्म के खाने मौजूद होते हैं, अब आपका जी नहीं चाह रहा होता। अब अगर आपने बिलजबर वो खाना खाया तो बदहजमी शुरू हो जाएगी, तबीयत खराब होनी शुरू हो जाएगी। कुरानी आयात भी इसी तरह से है। इसलिए तब तक आप पढ़ें जब तक शौक बाकी है, नंबर एक। اور جب تک شوق باقی ہے آپ قرآنی آیات کو جب پڑھیں تو اس کے ترجمے پر بھی غور کریں, ترجمے کو بھی کنسیڈر کریں, قرآنی آیت کو ایک ایک لفظ کو پڑھیں اور نیچے ترجمہ بھی دیکھیں یہ آپ سے کیا کہہ رہا ہے. دو باتیں ہوئی. تیسری بات جو بڑی اہم ہے وہ یہ ہے کہ کبھی بھی قرآن کو نبی کریم پر اترنے والی کتاب کی حیثیت سے نہ پڑھیں, بلکہ اس حساب سے پڑھیں کہ یہ قرآن ایک زندہ کتاب ہے, نبی کریم پر اتاری گئی لیکن نبی کریم کے ذریعے سے بشریت کو مخاطب کیا گیا ہے اور اس کا پہلا مخاطب میں خود ہوں. لہذا جب میں قرآن کھولوں تو یہ سوچوں کہ یہ قرآن مجھ سے مخاطب ہے. جب مجھ سے مخاطب ہوگا تو پھر کیا ہوگا, آپ کے والد, آپ کی والدہ, آپ کا دوست, آپ کا عزیز ترین ساتھی جب آپ کو خط لکھتا ہے تو آپ اس خط کو کھول کر جب پڑھتے ہیں, میسج کو کھول کر جب پڑھتے ہیں تو آپ کے اندر کیا کیفیت ہوتی ہے, یہ دیکھوں کہ میرے محبوب, میرے دوست, میرے عزیز, میرے والد, میری والدہ نے مجھے کیا کہا ہے, کیا لکھا ہے. اس سے زیادہ شدید کیفیت قرآن کے حوالے سے ہونی چاہیے کہ اللہ تبارک و تعالیٰ نے مجھ سے کیا کہا ہے. اب اس میں اگر آپ نے دو آیتیں پڑھ لیں اور اپنے رب کے پیغام کو ریسیو کر لیا تو آپ کے قرآن پڑھنے کا مقصد حاصل ہو جاتا ہے. یہی کام آپ ڈیلی کریں, آپ دیکھیں گے آپ کے اندر معرفت قرآن کے حوالے سے کس طرح سے اضافہ ہوتا ہے. یہ سب کے لیے ہے, میرے لیے بھی ہے اور آپ کے لیے بھی ہے. بہت بہت شکریہ. کوئی اور سوال؟
اگر میرا یہاں پہ ایک سوال تھا آپ سے قرآن کے حوالے سے, آپ نے بولا
جی
قرآن میں مخاطب جو ہے وہ حضور صلی اللہ علیہ وسلم کی ذات بھی ہے.
پہلا خطاب خود نبی کریم کی ذات ہے لیکن ان کے ذریعے سے عالم بشریت ہے.
اور کچھ خطاب جو ہے وہ کافروں سے ہے, منافقوں سے ہے, تو ان آیات کو ہم کیسے اپنے اوپر لیں, کیسے مخاطب اپنے آپ کو سمجھے؟
دیکھیں نا آپ فرض کریں نبی کریم کی بارگاہ میں حاضر ہیں, قرآن اترتا ہے, قرآن کا خطاب کس سے ہے؟ نبی کریم سے. ایسا ہی ہے نا, آپ تشریف فرما ہے, ذرا تصور کیجیے, آپ تشریف فرما ہے, نبی کی محفل ہے, جبریل اترتا ہے قرآن لے کر اور نبی کریم سے عرض کرتا ہے یا رسول اللہ, اللہ نے یہ آیت آپ پر اتاری ہے اور وہ آیت کیا کہتی ہے, یا ایوہ المنافقون. تو یہ یا ایوہ المنافقون کا خطاب منافقوں سے ہے یا مسلمانوں سے ہے؟ منافقوں سے ہے, لیکن منافقوں تک یہ خطاب کس کے ذریعے سے پہنچ رہا ہے؟ نبی کریم کے ذریعے سے. بات سمجھ آ گئی؟
جی جزاک اللہ.
ہاں تو اس کا مطلب یہ ہے کہ قرآن کا اولین مخاطب خود نبی کریم ہے لیکن نبی کریم کے ذریعے سے باقی عالم بشریت ہے. اب عالم بشریت میں جو مسلمان ہے ان کو مسلمانوں والا خطاب ہے, جو اہل ایمان ہیں ان کو اہل ایمان والا خطاب ہے, جو اہل نفاق ہیں ان کو اہل نفاق والا خطاب ہے, جو اہل کفر اور اہل شرک ہیں ان تک اہل شرک والا خطاب ہے, لیکن ذریعہ کون ہے؟ نبی کریم صلی اللہ علیہ وسلم. جزاک
اللہ, تھینک یو.
اللہ سلامت.
مہرین
تراب, کوئی اور سوال ہے؟
جی السلام علیکم, میرا نام مہرین تراب ہے اور میں پرچنار سے بول رہی ہوں. اچھا صاحب, یہ غسل جمعہ کے حوالے سے ذرا بتا دے کہ غسل جمعہ ظہر کے بعد ہم کرے یہ مناسب ہے یا فجر کے بعد؟ اور دوسرا میرا کوشچن یہ ہے کہ جو حیض کے ایام ہیں اس ایام میں ہم غسل جمعہ کر سکتے ہیں کہ نہیں, اور ایک جاب کے لیے بھی کوئی اعمال بتا دیں. جزاک اللہ.
دیکھیے پہلی بات تو یہ ہے کہ غسل جمعہ واجب غسل نہیں ہے, اور یہ جو ایام مخصوصہ ہیں ان ایام میں غسل کیا جا سکتا ہے لیکن اس سے انسان پاک نہیں ہوتا, یعنی خاتون پاک نہیں ہوتی. اس لیے اگر اپنے آپ سے بدبو اور آلودگی کو صاف کرنے کے لیے جمعے کے دن ایام مخصوصہ میں خاتون اگر غسل کرتی ہے تو کوئی حرج نہیں, ٹھیک ہے, لیکن اس سے وہ پاک نہیں ہوگی اس جب تک وہ ایام ختم نہ ہو جائے. جہاں تک غسل جمعہ کا تعلق ہے, غسل جمعہ جمعے کی نماز سے پہلے کا ہے, فجر کے بعد, فجر کی نماز کے بعد, سورج کے نکلنے کے بعد जुमे की नमाज से पहले पहले, लेकिन अगर कोई शख्स भूल जाए तो जुमे की नमाज के बाद भी या जुमे के टाइम के जवाल के बाद भी वो गुसल हो सकता है मगरिब से पहले पहले। ये दो बातें। तीसरी जो आपने मुलाजमत के हवाले से बात की, तो वो मैं अर्ज करूं कि दो काम करें। एक ये कि उठते बैठते कसरत से नबी करीम और आले नबी पर दुरूद भेजें, और ये एक तस्बीह, दो तस्बीह, तीन तस्बीह, चार तस्बीह, पांच तस्बीह, जितना हो सके रोज आप ये काम करें। रिज्क और रोजी के दरवाजे खोलने का जरिया है सलवात बर मोहम्मद आले मोहम्मद। और उसके साथ ज्यारत आशुरा ना भूलें, ज्यारत आशुरा पढ़ती रहें, इसी नीयत से पढ़ती रहें, इंशाल्लाह ताला दरवाजे खुल जाएंगे। जी कोई और सवाल?
जी अस्सलाम वालेकुम, मैं अफ्रीका घाना से बात कर रही हूँ।
वालेकुम अस्सलाम, जी जी फरमाइए।
मेरा सवाल ये है कि मैंने बहुत दफा ये रिवायत सुनी है जो अमीर मोमिनीन अलैहिस्सलाम से मुनासिबत रखती है कि हमेशा कि बोला जाता है कि मंगल के दिन एक वाकया भी है कि एक मुहिम था और वो किसी दुश्मन के पास अपने शायद दाढ़ी बनवाने गया था या कुछ इस तरह था, तो उसने उसका कहा कि नहीं आज नहीं बनानी है, इस तरह कुछ था कि मौला ने बोला है कि मेरे इमाम ने बोला है कि जो मंगल के दिन दाढ़ी बनाएगा या कुछ भी नाखून तराशेगा या कुछ वो मर जाएगा या कत्ल हो जाएगा। पहले तो इसका बताएं कि ये रिवायत सही है या इसमें कोई सदाकत नहीं है। और दूसरी बात खुशबू से मुतालिक थी कि खुशबू हम ये जो आम परफ्यूम्स होते हैं क्या ये भी हम नमाज में इस्तेमाल कर सकते हैं या आमतौर पर जिनमें अल्कोहल होता है या नहीं होता?
बहुत खूब, आपका सवाल बड़ा अच्छा है, बड़ा अच्छा है माशाल्लाह। देखिए पहली बात तो ये है कि ये जो किस्सा आपने भी सुनाया जिसकी तरफ आपने इशारा किया, ये हमने भी बचपन में सुना है। हमारे फुकहा और मुज्तहिदीन की अथेंटिक किताबों में ऐसी कोई चीज नहीं है। रिवायत चली आ रही है, बाज़ औक़ात ऐसी चीजें कसरत समा की वजह से, ज्यादा सुनने की वजह से इंसान की जिंदगी का हिस्सा बन जाती है। हाँ ये हो सकता है एक चीज से नबी मना फरमाए, ये मना करना इरशादी हो, हुक्म नहीं। मसलन अहकाम की पांच किस्में हैं, वाजिब, हराम। वाजिब पर अमल करना जरूरी है जिसको आप फर्ज कहते हैं, हराम से इज्तनाब करना जरूरी है, ये भी फराइज में से शामिल है। दूसरी किस्म है मुस्तहब और मकरूह। मुस्तहब अगर करो तो सवाब है, ना करो तो गुनाह नहीं है। मकरूह तर्क कर दो तो सवाब है, लेकिन अगर तर्क ना करो तो गुनाह नहीं है। मसलन खड़े होके खाना खाना मकरूह है, गुनाह नहीं है, सवाब नहीं है उसमें। लेकिन अगर एक शख्स खड़े होके खाना खाता है तो क्या उसको इकाब दिया जाएगा? नहीं, ऐसा नहीं है। इसी तरह से मसलन किबले की तरफ ऐसे सोना कि उठे इंसान तो उसका सीना जो है किबले की तरफ, मुस्तहब है, सवाब का बायस है। लेकिन अगर किसी ने तर्क कर दिया तो क्या वो गुनाहगार है? नहीं, ऐसा नहीं है। लेकिन जो हलाल और हराम है उनमें तर्क करना गुनाह का बायस है, अंजाम देना सवाब का बायस है। हराम का तर्क करना वाजिब है और इंसान की निजात का बायस है, और अगर हराम पर अमल करे तो फिर उसकी जहन्नम उसके लिए तैयार है। लिहाजा इन अहकाम को समझने की जरूरत है। और पांचवा हुक्म जो है वो मुबाह का है। मुबाह वो अमल है जो आप करें तो सवाब नहीं, ना करें तो गुनाह नहीं। मसलन खाना खाते हैं, आप खाएं या ना खाएं, शरीयत ने ये नहीं कहा खाओ, ये नहीं कहा ना खाओ, जरूरत देख लो, जैसे चाहो करो। पानी पीना इसी तरह से है, सोना इसी तरह से है, जागना इसी तरह से, मुबाह अमल। अब जो चीज अहम है वो ये है कि आइम्मा अलैहिस्सलाम ने बाज अहकाम बयान फरमाए इरशादी हैं। इरशादी का मतलब क्या है? ऐसा करोगे तो तुम्हारे लिए बेहतर है। मंगल के हवाले से फर्ज करें इस रिवायत को हम सही मान लें, फर्ज करें, तो उस सूरत में इसकी हैसियत क्या है? इरशादी। अगर ऐसा करो तो बेहतर है, और अगर ऐसा ना करो कोई हर्ज नहीं, कोई मसला नहीं है, गुनाह नहीं है, इकाब नहीं है, अजाब नहीं है। लेकिन अगर ना करो बेहतर है। अगर हम इन रिवायात को दुरुस्त मान लें तो उस सूरत में उसका हुक्म यह बनता है, जबकि उसका दुरुस्त होना अभी मालूम नहीं है। इसलिए अब अगर कोई ऐसी रिवायत सामने आती है तो एहतियात अगर करना चाहे तो उस दिन ना करें, लेकिन अगर कर भी दें तो कोई हर्ज नहीं आया क्योंकि उस पर कोई इकाब नहीं है। हां बाज औकात ऐसा होता है कि मासूम की तरफ से एक बात आती है, इरशादी है, लेकिन सामने वाला कहता है नहीं भाई मेरे अंदर आपकी दुश्मनी है, आपने जो कहा करो वही मैं नहीं करूंगा और जो आपने कहा नहीं करो वही मैं करूंगा। ऐसे मौके पर अगर मासूम अपनी हक्कानियत के सबूत के लिए अपनी गुफ्तगू और अपनी उस बात के हक होने को साबित करने के लिए वहां पर अपनी करामत से अपने एजाज से ऐसा कोई वो दिखा दे कि जो नुकसान होना था वो हो जाए वहां पर, तो सामने वाले पर उसके असरात तो होंगे, लेकिन क्या आम रूटीन की जिंदगी में ये वाजिब है? नहीं वाजिब तो नहीं है। हराम है? नहीं हराम तो नहीं है। ज्यादा से ज्यादा इस तरह के अहकाम का की जो हैसियत बनती है वो इरशादी बनती है, करो तो बेहतर है या ना करो तो बेहतर है। इसलिए इन चीजों को अपने सामने रखिए। मंगल के दिन अगर आपका दिल मुतमईन है तो बहुत अच्छा, दिल मुतमईन नहीं है तो उस सूरत में मंगल को ना करें, लेकिन न करने से और ना करने से कोई ऐसा नुकसान नहीं है। सफाई हर दिन का काम है, मंगल और बुध की इस्तिस्ना उसमें नहीं है, सफाई हर दिन का काम है, हर लम्हे का काम है। इसलिए सफाई के मामले में तो कम से कम आप कोई कंप्रोमाइज ना कीजिएगा। वो जो दूसरा आपका सवाल था वो क्या था?
बीबी ढूंढना पड़ेगा उनको, नेक्स्ट सवाल ले लेते हैं।
हाँ दूसरा सवाल मेरे जहन से उतर गया
जी। नवाब अली कासिम।
हेलो अस्सलाम वालेकुम आका।
वालेकुम अस्सलाम व रहमतुल्लाह।
जी आई एम फ्रॉम इंडिया, पुणे से बात कर रहा हूँ। हमारा ये सवाल था कि स्पेशली यूथ के लिए ऐसी कौन कौन से रिस्पॉन्सिबिलिटीज है अपने कौम की तरफ भी और अपने इमाम की तरफ भी जो हमें परफॉर्म करनी है। स्पेशली आप दौरे हाजिर के हाल देख रहे हैं कि क्या क्या मसाइल कौम के या फिर अवामी लेवल पे चल रहे हैं, उन चीज के ताल्लुक से हमारी क्या जिम्मेदारी है जो हम करें? शुक्रिया आका।
माशाल्लाह अल्लाह आपको अपने हिफ्ज़ो अमान में रखे। नवाब अली काज़मी साहब, पूना के मोमिनीन को हमारा सलाम कहिएगा। पहली बात तो ये है, देखें अल आलिम बिज़मानिही ला तहजुमु अलैहिल लवाबिस, जो अपने ज़माने के नशीब व फराज से आगाह और आशना होता है उस पर ज़माने की गर्म और सर्द हवाएं असरअंदाज नहीं होती और वो उनकी लपेट में आने से महफूज रहता है। इसका मतलब यह है कि आज के जवान की पहली जिम्मेदारी यह है कि आगाह रहे, बेदार रहे, बेदारी और आगही। आज के दौर में जंग मालूमात की है, जंग मीडिया की है, जंग सोशल मीडिया की है, जंग तबलीग की है, प्रोपेगंडे की है। इस जंग में इंसान बड़ी आसानी के साथ ट्रेप हो जाता है, बड़ी आसानी के साथ हक समझकर बातिल की तरफ चला जाता है, बड़ी आसानी के साथ हक समझकर अल्लाह के दुश्मनों की आगोश में चला जाता है और बेदार नहीं हो पाता। इसलिए इस जमाने में दुश्मन के ट्रेप में आने से बचने का जो वाहिद जरिया है वो आपकी आगही, आपकी बेदारी और आपका शऊर है। लिहाजा सबसे पहला काम यह है कि अपने आप को बेदार रखें, अपने इर्द गिर्द के होने वाले वाकयात पर नजर रखें और उसके साथ ये देखें आपका मरकज, आपका वो मरकज जहां से इस वक्त पूरी दुनिया के अंदर नबी करीम का दीन, उसका पैगाम, शऊर, दुश्मन शनासी, दुश्मन के मुकाबले में पैरवान मोहम्मद व आले मोहम्मद को मुत्तहिद करके सीसा पिलाई हुई दीवार बनाने का अमल जारी और सारी है। उस मरकज से आपको क्या मिल रहा है वो आपका महवर और मरकज है, चाहे वो रहबर मुअज्जम की जात है, चाहे वो आयतुल्लाह सिस्तानी की जात है, आप उनके लबों पर अपनी निगाहें जमाए रखें, उनके पैगाम पर अपनी निगाहें जमाए रखें। यमन के بدر الدین حوثی کو دیکھیں، لبنان کے سید حسن نصر اللہ کو دیکھیں، آج کے دور میں جو آل محمد کا پرچم اٹھائے ہوئے لوگ ہیں طاغوت کے مقابلے میں، ان کے لبوں کی جنبش کو دیکھیں، ان کے پیغام کو دیکھیں، اس کے نتیجے میں آپ اپنے ارد گرد کے ہجوم سے اور ان کے حملوں سے اپنے آپ کو محفوظ کر پائیں گے. یہ ہے آپ کا اجتماعی عمل، اور اس کے ساتھ جو آپ کی زندگی کا ذاتی عمل ہے اس میں یہ جو موبائل ہے جو آپ کے اس وقت جیب میں بھی ہے، آپ کے بستر میں بھی ہے، آپ کے باتھ روم میں بھی ہے، آپ کی زندگی کا وہ ساتھی بن چکا ہے جس کی جگہ کوئی اور چیز نہیں لے سکتی اس وقت. آپ کی ماں، آپ کا، آپ کے والد، آپ کی بیوی، آپ کے بچے، کوئی اس موبائل کی جگہ نہیں لیتا. سب سے زیادہ یہ قریب ہے. اس موبائل کے استعمال میں آج کے جوان کو بہت زیادہ محتاط ہونا چاہیے، چونکہ جہاں پر یہ ہدایت کا ذریعہ بن سکتا ہے وہیں پر انسان کی گمراہی اور انسان کو اللہ سے انتہائی دور لے جانے کا سبب بھی یہی موبائل بنتا ہے. اس لیے اس کے استعمال، اس کے ایپلیکیشنز کے استعمال اور اس پر توجہ کہ یہ مجھے آیا میرے رب کے قریب تر کر رہا ہے یا دور کر رہا ہے، اگر ان دو چیزوں کی توجہ دے سکے تو یقین جانیے ہمارے زندگی کے آدھے سے زیادہ مسائل خود بخود حل ہو جائیں گے انشاءاللہ. جی کوئی اور سوال ہے؟
جی کمیل عباس.
جی السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
کہاں سے بات کر رہے ہیں؟
ہم حیدرآباد سے بات کر رہے ہیں.
حیدرآباد انڈیا یا پاکستان؟
انڈیا.
جی جی فرمائیے.
جی آغا میرا پہلا سوال یہ تھا، جو شخص استبنا کرتا ہے کیا وہ اللہ سے گناہ، اس گناہ کی معافی کس طرح مانگے اور اس کی عادت کس طرح چھڑائے؟
دیکھیے پہلی بات تو یہ ہے کہ یہ گناہ کبیرہ ہے، اور اس گناہ کبیرہ کے دو آثار ہیں. ایک یہ کہ انسان کی عملی زندگی کا مستقبل تباہ اور برباد ہو جائے، یعنی گویا وہ ہر روز زہر کھا رہا ہے اور اس زہر کے نتیجے میں اس کے پورے وجود کو زہر اپنی لپیٹ میں لے رہا ہے. لہذا صحت کے حوالے سے، طبی حوالے سے، میڈیکل سائنس کے حوالے سے اس کو اس کی طرف متوجہ ہونا چاہیے. دوسرا اللہ کی نافرمانی ہے، اللہ کے حکم کے مقابلے میں بغاوت ہے. لہذا گناہ کا تصور، ایسا گناہ جو انسان کو ہر اس عمل کے بعد جہنم کے قریب تر کر رہا ہے، یہ شعور اگر پیدا ہو جائے تو انسان بہت ساری خطاؤں سے اور خیالات سے اپنے آپ کو بچا سکتا ہے. اس حوالے سے میں آپ سے یہ گزارش کروں گا، جس دوست نے بھی آپ سے یہ سوال کیا ہے یا آپ کو بتایا ہے، ان سے کہیے گا کہ وہ سب سے پہلے آیت اللہ دستغیب کی کتاب ہے، گناہان کبیرہ، دو جلدوں میں اردو میں اس کا ترجمہ ہو چکا ہے، میرا خیال ہے شاید انگریزی میں بھی ہو، فارسی اور عربی میں ہے. وہ دو جلدیں حاصل کر لیں گناہان کبیرہ اور وہ پڑھنا شروع کر دیں، سب سے پہلا کام یہ کریں. اور دوسری بات یہ ہے کہ ان تمام جوانوں کو میری نصیحت ہے کہ فوری طور پر شادی کر لیں، فوری طور پر، چونکہ آج جو استعماری دور ہے، طاغوتی دور ہے، اس طاغوتی دور میں حلال کا دروازہ بند کر دیا گیا ہے اور حرام کے دروازے کھول دیے گئے ہیں. جتنے بھی حرام کے دروازے ہیں ان تک پہنچ اور رسائی آپ کی بڑی آسان بنا دی گئی ہے، اور جو آپ کا فطری حلال کا دروازہ تھا اس کو مشکل سے مشکل تر بنا دیا گیا ہے، چاہے وہ لڑکیوں کا معاملہ ہو، چاہے وہ لڑکوں کا معاملہ ہو. ہماری ذمہ داری یہ ہے کہ حلال کے دروازوں کو کھولیں اور حرام کے دروازوں کو بند کریں. لہذا والدین سے بھی یہ گزارش ہے کہ اپنے بچوں پر توجہ دیں اور پہلی فرصت میں ان کی شادیاں کریں. اس بات پر پریشان نہ ہوں کہ ان کی روزی نہیں ہے، ان کی تعلیم مکمل نہیں ہوئی، وہ برسر روزگار نہیں ہے، اچھی نوکری نہیں ہے، یہ ساری کی ساری چیزیں مشرکانہ ہیں، مؤمنانہ نہیں ہیں. اس لیے کہ قرآن کہتا ہے کہ ان یکونوا فقراء یغنہم اللہ من فضلہ، اگر تم فقیر ہو، غریب ہو، محتاج ہو تو اللہ تمہاری اس غربت کو، فقر کو، محتاجی کو دور کر دے گا. تم شادی کرو، تراکہ و تناظر ہو، شادی کرو اور اپنی نسل آگے بڑھاؤ. اس لیے جو اس بات پر یقین نہیں رکھتا بلکہ اپنے محنت پر یقین رکھتا ہے اللہ کے کلام پر نہیں, وہ گویا اللہ کا انکار کرتا ہے. اس لیے والدین سے میری یہ گزارش ہے کہ پہلی فرصت میں اپنی اولادوں کی شادی کی فکر کریں. دوسری بات یہ ہے کہ جو نوجوان اس بیماری اور اس لت میں مبتلا ہیں وہ دو کام کریں. ایک یہ کہ سارا دن اپنے آپ کو مصروف رکھیں, اس طرح سے مصروف رکھیں کہ ان کی پوری توجہ ان مصروفیات کی طرف ہو. دوسری چیز اپنے آپ کو ایکسرسائز میں, دوڑ میں, بھاگنے میں, کسی جم میں جا کر یا پیدل چل کر یا کسی پارک میں جا کر اپنے بدن کو اتنا تھکائیں کہ جب آپ سونے کے لیے بستر پر آئے تو آپ نڈھال ہو کر بستر پر گر رہے ہو تو آپ کی نیند بھی بڑی زبردست ہوگی اور اس طرح کی تمام آفات سے بھی اپنے آپ کو بچانے میں آپ کامیاب ہو جائیں گے. اللہ تبارک و تعالیٰ سے دعا ہے کہ ہماری نسل نو کو ان تمام بیماریوں سے نجات عطا فرمائے. جی کوئی اور سوال؟
آغا جان ہمارا دوسرا سوال یہ ہے کہ نماز شب کیسا پڑھے, اور تیسرا سوال ہے آغا امام سے قریب کیسا ہو, ہمارے وقت کے امام سے یا توسل بولتے ہیں.
دیکھیے نماز شب کے حوالے سے تو یہ ہے کہ اگر آپ اذان فجر سے پہلے اٹھ سکے تو سو جائیں جلدی اور اذان فجر سے پہلے اٹھ کر نماز کے لیے کھڑے ہو جائیں. اگر اذان فجر سے پہلے اٹھنا آپ کے لیے محال ہو تو نصف شب تک اگر آپ جاگ رہے ہیں, جو کہ آج کل روٹین میں عام لوگوں کی وہ ہے, تو نصف شب کے بعد نماز شب یعنی تہجد کی نماز پڑھ کر پھر سو جائیں, تو اس کے نتیجے میں کم از کم آپ اس بہترین اور برترین عبادت کی فیوزات سے بہرمند ہوں گے اور اس سے فیض حاصل کر پائیں گے. کیسے پڑھنی ہے اس کا طریقہ کار اگر آپ انٹرنیٹ پہ, یوٹیوب پہ نماز شب کے حوالے سے جائیں تو مختلف لوگوں نے وہاں ڈالی ہوئی ہے. میں یہاں کا ٹائم لینا نہیں چاہوں گا تاکہ اس تفصیل میں نہ جاؤں, لیکن مختصراً آپ کو بتا دیتا ہوں کہ 8 رکعت دو دو رکعت کے حساب سے نماز شب کی نیت سے اور 2 رکعت نماز شفا کی نیت سے, یہ عام روٹین میں فجر کی نماز کی طرح سے ہے. 2-2 رکعت نمازیں آپ نے پڑھنی ہیں, 10 رکعتیں یہ ہو گئی 5 دفعہ, اور اس کے بعد جو 11ویں رکعت ہے وہ نماز وتر ہے. نماز وتر یا نماز وتر, نماز وتر 1 رکعت ہے. اٹھیں گے آپ, نیت کریں گے, تکبیرۃ الاحرام کہیں گے, سورہ حمد پڑھیں گے, اور اس کے بعد 4 قل پڑھیں گے, اور اس کے بعد پھر 100 بار استغفار کریں گے اور 300 بار العفو پڑھیں گے, الہی العفو الہی العفو الہی العفو 300 بار, اور اس 300 بار العفو کے بعد ہاتھ اٹھا کر 40 مومنین کے لیے دعا مانگیں. 40 مومنین کی تعداد کا مطلب یہ نہیں ہے کہ آپ زیادہ کے لیے نہیں مانگ سکتے, 40 کے لیے آپ مانگیں, اس کے علاوہ اگر آپ کے ذہن میں مومنین کے نام آتے ہیں ان کے لیے بھی مانگیں, چاہے وہ 100 تک پہنچے کوئی مسئلہ نہیں ہے. ان تمام مومنین کے لیے دعائے مغفرت مانگنے کے بعد پھر آپ اپنی مغفرت کی دعا مانگیں گے, یہ ہے. اس کے بعد جو ہے آپ رکوع کریں گے, سجدہ کریں گے, تشہد پڑھیں گے, سلام پھیریں گے, نماز ختم ہو. یہ 1 رکعت نماز ہے, 2 رکعت نہیں ہے, یہ 1 ہی رکعت ہے. اب اگر یہ کام آپ نے کیا تو خود یہ نورانیت قلب کا باعث ہے, دلوں کی نورانیت کا باعث ہے. اب اس عمل کے ساتھ ساتھ قرآن کی تلاوت لیکن توجہ کے ساتھ, مناجاتوں پر توجہ جو ائمہ اطہار علیہ الصلوۃ والسلام نے ہمیں بتائی ہیں, چاہے وہ زیارت جامعہ ہے, چاہے زیارت عاشورہ ہے, چاہے زیارت امیر اللہ ہے, چاہے وہ مناجات 15 اشہر ہے. آپ اگر اینڈرائڈ فون کے لیے بنائے گئے ایپلیکیشنز کی طرف جائیں تو آپ کو مفاتیح الجنان کی ایپلیکیشن مل جائے گی, اور اس مفاتیح الجنان کی ایپلیکیشن میں سارے سال کے اعمال اور عبادات موجود ہیں. ان میں سے ایک وہ 15 مناجاتیں ہیں جو امام سجاد امام زین العابدین علیہ الصلوۃ والسلام سے منقول ہیں, جس میں مناجات شاکرین ہیں, مناجات تائبین ہیں, مناجات عارفین ہیں, مناجات ذاکرین ہیں, 15 مناجاتیں ہیں. ان مناجاتوں کو روز 1 مناجات پڑھیں اور توجہ دے کر پڑھیں, پھر اس کے ساتھ وہ دعائیں جو ہر روز کی ہیں. ہر روز کے اعمال میں 2 چیزیں ہیں, 1 زیارت ہے اس دن کی اور 1 اس دن کی دعا ہے. ان دونوں اعمال کو پڑھیں لیکن توجہ کے ساتھ پڑھیں. یہ کام آپ نے کیا یہ آپ کی معنویت میں اضافے کے لیے ہے. اب اس کے ساتھ جب آپ امام زمان علیہ الصلوۃ والسلام کی طرف توجہ دینا چاہیں گے کہ صبح اٹھتے ہوئے، دن بسر کرتے ہوئے، آفس جاتے ہوئے، تعلیمی اداروں کی طرف جاتے ہوئے، کھانا کھاتے ہوئے، اٹھتے ہوئے، صلوات اور صلوات کے ساتھ وعجل فرجہم، یعنی آپ پڑھیں گے اللہم صلی علی محمد و آل محمد وعجل فرجہم، اس کو اپنی زندگی کا ورد بنا لیں. تسبیح آپ کے ہاتھ میں ہو تب بھی، تسبیح نہ ہو تب بھی، آپ کی زبان پہ یہ ورد جاری رہے. پھر جب کبھی السلام علیک یا صاحب العصر والزمان، یہ جو سلام ہے یہ سلام آپ کی روح کو امام عصر سے جوڑنے کا باعث ہے. یہ وہ اعمال ہیں جن کے نتیجے میں ہمیشہ آپ کی زندگی پر اللہ کا سایہ اور امام عصر علیہ الصلوۃ والسلام کے موجود ہونے کا تصور ہمیشہ حاوی رہے گا، اور یہی چیزیں آپ کو گناہ سے بھی بچائیں گی اور آپ کو اللہ رسول اور اہل البیت اور خصوصی طور پر امام عصر کے قریب بھی کر دیں گی ان شاء اللہ تعالیٰ. کوئی اور سوال؟
ابھی بھی 11-12 ہینڈ ریز ہوئے ہیں، تو سوال لینے ہیں یا؟
5 بج گئے ہیں، جیسے مناسب سمجھے. 5:08 ہوئے میرا گلا ہماری گھڑی میں.
آپ بتائیے.
ایک سوال اور لے لیں، اس کے بعد میرا خیال ہے پھر اگلے سیشن پر چھوڑ دیتے ہیں.
جی مائک انمیوٹ کیجیے. فرح حسن زیدی رضا.
السلام علیکم. میں رضا بول رہا ہوں لاہور سے. پہلے بھی میں نے سوال کیا، تو اگر آپ کسی اور کو موقع دینا چاہتے ہیں تو ان کو دے دیں، میں اگلے سیشن میں.
جی حسین غلام، فرح حسن زیدی مائک انمیوٹ کیجیے.
جی السلام علیکم صاحب.
وعلیکم السلام.
مولانا صاحب میں اسٹوڈنٹ سے بول رہا ہوں. میرا سوال یہ تھا کہ کبھی کبھار انسان کے مقعد سے گیس خارج ہونے کے ساتھ ساتھ کچھ مایا سا نکل جاتا ہے، جس میں بو بھی ہوتی ہے اور رنگ بھی ہوتا ہے، کیا وہ پاک ہے یا اس کو پاک کرنا چاہیے، یا اس کے ساتھ جو کپڑے کے ساتھ جو لگ جاتا ہے تو وہ نجس ہو جاتا ہے؟ شکریہ.
نہیں نجس ہے، نجس ہے، صرف نجس نہیں ہے بلکہ اس کو پاک کرنے کی ضرورت ہے اور کپڑے کو بھی پاک کرنے کی ضرورت ہے.
شکریہ.
جی
کنکلوڈ کر لیتے ہیں، دعا کروا دیں.
اللهم صل على محمد وآل محمد. اللهم انا نسألك بفاطمة وابيها وبعلها وبنيها وسر المستودع فيها ان تصلي على محمد وآل محمد، وان تفعل بنا ما انت اهله، ولا تفعل بنا ما نحن اهله. اللہ تبارک و تعالی ہماری اس نشست کو اپنی بارگاہ میں شرف قبولیت عطا فرمائے، اور ہمارے قلوب کو محمد و آل محمد سے جوڑ دے، ہماری دنیا اور آخرت کو تمام عیوب اور تمام تر گناہوں سے محفوظ فرمائے، اور ہمیں جو بھی قدم ہم اٹھاتے ہیں اس میں اخلاص عمل اور اخلاص نیت کی توفیق عطا فرمائے. وصلی اللہ علی محمد و آلہ الطاہرین. اللہ وسلم.
ہمارے بھائی.